أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله وكفى وسلام على عباده الذين اصطفى درود بيجي محمد وآل محمد دینی طالب علم اپنے اندر نورانیت کیسے پیدا کریں اس موضوع پر تیسرا درس ہے آج ہمارا اور انشاءاللہ امید یہی ہے کہ آج اسے اختتام پذیر ہو جانا چاہیے تاکہ اگلی بار سے کسی نئے موضوع کے اوپر گفتگو شروع کی جا سکے. اتنا وقت نہیں ہے تو تمہید میں جائے بغیر بات کو آگے بڑھاتے ہیں کہ جو نورانیت پیدا کرنے کے طریقے طالب علم کے بیان ہو رہے تھے اس میں ایک بہت ہی انتہائی اہم طریقہ یہ ہے کہ طالب علم علم حاصل کرنے کے اس پورے دورانیے میں اہل بیت علیہ السلام سے اپنے توسل کو باقی رکھے. صلی اللہ علیہ محمد و آل محمد. کہا جاتا ہے کہ علم اور علم کی نورانیت یہ اہل بیت سے توسل کے بغیر حاصل نہیں ہو سکتی. یعنی یہ کیسے ممکن ہے کہ مدینہ العلم پیغمبر اکرم اور باب مدینہ العلم حضرت امیر المومنین علیہ الصلوۃ والسلام صلی اللہ علیہ محمد و آل محمد ان کے توسل کے بغیر اس کو حاصل کیا جا سکے؟ ہم شہر کی اس طرح کی دیواروں کھڑکیوں روشن دانوں اور چھت وغیرہ کے تو قائل نہیں. شہر اور اس کا دروازہ اگر اس کے قائل ہوتے تو شاید ہم کھڑکی یا روشن دان سے چھلانگ لگا کر چوری چھپے اندر داخل ہونے کی کوشش کرتے. لیکن باب مدینہ العلم سے ہی اس شہر علم میں داخل ہوا جائے گا. ان کے توسل کے بغیر یہ علم حاصل نہیں ہو سکتا, نہ ہی اس کی نورانیت حاصل ہو سکتی. اور ہمارے جو علماء اور مراجع ہیں وہ مستقلاً آئمہ اہل بیت سے توسل اختیار کرتے ہیں, ان کی سیرت کا مطالعہ کریں تو جا بجا یہ بات نظر آتی. آیت اللہ جواد فاضل لنکرانی, جو آیت اللہ فاضل لنکرانی کے بیٹے ہیں, اب خود بھی ان کا درس خارج ہوتا ہے, مجتہد ہیں, یہ فرماتے ہیں کہ میرے والد آیت اللہ فاضل لنکرانی نے کئی بار مجھ سے یہ بات ذکر کی تھی کہ آیت تطہیر کے ضمن میں میرے دماغ میں بہت سے سوالات تھے جن کے حل کے لیے میں ایک روز حضرت معصومہ کے حرم میں زیارت کے لیے مشرف ہوا. اللهم صل على محمد وعلى محمد. اور حضرت معصومہ سے عرض کی کہ مجھے کسی چیز کی ضرورت نہیں ہے, بی بی میری صرف اتنی مدد کریں کہ میں آیت تطہیر کا مطلب صحیح طور پر سمجھ سکوں اور اس آیت کے سلسلے میں جو سوالات میرے دماغ میں ان کا جواب حاصل کر سکوں. کہہ رہے میں صرف دعا کر کے گھر واپس آیا ہوں, آیت تطہیر کی تفسیر شروع کی ہے, حضرت معصومہ کی عنایت کے سبب مجھ پر ایسے نکات آشکار ہوئے کہ تمام سوالات کے جوابات مل گئے اور اس کا مجموعہ کتاب جو ان کی آیت تطہیر ہے اس کی تالیف کی صورت میں ظاہر ہوا. درود بھیجیے محمد والے محمد. تو اس طرح سے اپنی علمی مشکلات کو علماء جو ہے وہ اہل بیت سے توسل کے ذریعے جو ہے حاصل کرتے ہیں. کبھی بھی عمومی زندگی میں جب علم حاصل کرنے میں رکاوٹیں ہوں, مشکلات کھڑی ہوں, باتیں سمجھ میں نہ آ رہی ہوں چیزیں, یا دل نہ لگ رہا ہو, یا اور گھریلو اور مختلف مشکلات کھڑی ہو جائیں جس سے علم کا سلسلہ رکنے لگے, تو آپ توسل امیر المومنین سے, پیغمبر اکرم سے, آئمہ اہل بیت سے, معصوم قوم سلام اللہ علیہ سے, ان سب سے توسل کریں. آپ پھر دیکھیے کیسے آپ کی مشکل آسانی کے ساتھ حل ہوتی. ہمارے مراجع میں سے آیت اللہ سید عبد العالی سبزواری جو دائیں طرف ہیں, بائیں طرف مرحوم آیت اللہ خوئی ہیں اور ادھر مرحوم آیت اللہ سید عبد العالی سبزواری, توسل کے سلسلے میں اور خاص طور پر امام حسین علیہ السلام کے اوپر گریے کے سلسلے میں اس قدر گریہ کرتے تھے, اس قدر گریہ کرتے تھے, ایسی شخصیت تھی, سیرت ان کی یہ تھی کہ آنکھیں رو رو کر آیت اللہ عبد العالی علیہ سبزواری کی ختم ہو گئی تھی. اور بہت عارف تھے. کہا جاتا ہے کہ واقعہ کربلا کچھ عملیات کے ذریعے خاص افراد اب بھی دیکھ سکتے ہیں پورا واقعہ کربلا, اور یہ انہوں نے ایک مرتبہ وہ عمل کر کے واقعہ کربلا کو اپنی آنکھوں سے دیکھا उसके बाद से इस कदर गिरिया करते थे, इस कदर गिरिया करते थे कि रो रोकर आयतुल्लाह अब्दुल आले सवजवारी की आंखें खत्म हो गई, बीनाई खत्म हो गई थी। आज भी नजफ में जो मस्जिद सब्जवारी है वहीं पर इनकी कब्र मुबारक भी है। तो इनकी जो किताबें हैं खास तौर पर मुहज्जिबुल अहकाम के नाम से और तफसीर मवाहिबुल कुरान, हमारे आयतुल्लाह अपना अल्लामा गुलाम अली वजीरी साहब क़िबला जो सरपरस्त आला मदरसे के, वो तो इनकी इस तफसीर की इस कदर तारीफें करते हैं, इस कदर तारीफें करते हैं कभी आप उनके पास जाकर कोई शख्स बैठ जाए तो तारीफें करते नहीं थकते हैं आयतुल्लाह अब्दुल आले सवजवारी की इस तफसीर की। अच्छा, ये तो है कि तवस्सुल, अभी इसमें मैं इतना ज्यादा नहीं जा रहा, लेकिन इससे ही आपको इल्म हासिल होगा और इन्हीं से ही नूरानियत इल्म हासिल होगी। कोई भी इल्म इनकी इनसे तवस्सुल के बगैर हासिल नहीं हो सकता। दूसरी अहम चीज ये है कि देखिए, इल्म उस वक्त हासिल होगा, रुकावटें नहीं खड़ी होंगी और उसमें नूरानियत भी उस वक्त आएगी जब आपके अतराफ में रहने वाले, आपके घर के अफराद, घर में रहने वाले बच्चे, साथ रहने वाला शौहर, साथ रहने वाली बीवी, वालिदैन, बहन भाई, ये भी दीनदार हो जाएं। वरना अगर ये आप सिर्फ अपने उसके अंदर लगी रहीं, अपने आप को सिर्फ बिल्डअप करती रहीं, सिर्फ अपने ही तकवे और इल्म में इजाफा करती रहीं और इनकी तरफ तवज्जो ना की, तो ये बेतरबियत अफराद जो आपके घरों में रहते हैं वो इतनी रुकावटें खड़ी करेंगे और इतना परेशानियां इस सिलसिले में होंगी कि ना तो इल्म हासिल होगा और या इल्म हासिल होगा भी तो वो उतनी नूरानियत उसके अंदर पैदा नहीं हो पाएगी। ये मुजाहमतें ईजाद करते हैं। शादीशुदा खवातीन हैं अगर और शोहर इतना दीनदार नहीं है, उसे दीनदार बनाने की कोशिशें करती रहें और इसमें ज्यादा जल्दी हिम्मत ना हारें कि बटन दबाने से बस वो एक रात के अंदर कोई शख्स दीनदार हो जाए। महीने लग सकते हैं, साल लग सकते हैं, लेकिन हिम्मत नहीं हारे, यहां तक कि एक मौका ऐसा आएगा कि इंशाल्लाह तदाबीर कारगर साबित होंगी। इसी तरीके से बाज़ औक़ात शौहर दीनदार होते हैं लेकिन और बीवी वगैरह दीनदार नहीं होती, घर में वालिदैन अक्सर परेशानियां खड़ी करते हैं। तो ये बहुत इसके अंदर अहम और जरूरी चीज है। आयतुल्लाह सिस्तानी महाराजे को देखे ना, इनकी ये अपनी औलादों की भी ऐसी तरबियत करते हैं। दो बेटे आयतुल्लाह सिस्तानी के, दोनों मुज्तहिद और इस वक्त दोनों बिल्कुल दस्तो बाजू उनके हैं और आजकल तो दरस खारिज भी नहीं होता, जो भी दरस खारिज के हवाले से बहसे वगैरह हैं वो अपने इन दोनों बेटों से करते हैं और ये सिलसिला रुका नहीं है, बल्कि आयतुल्लाह सिस्तानी के पोते भी जो हैं वो खुद भी इज्तिहाद, ये दोनों पोते हैं, ये दोनों भी इज्तिहाद की लाइन पर हैं और दुनियावी तालीम के एतबार से भी टॉप करते रहे हैं इराक के स्कूल कॉलेज वगैरह में। तो बहरहाल ये क्या है कि सिलसिला इससे क्या है कि दीनी काम, तबलीगात करना इन सब के अंदर आसानी रहती। तो घर को ठीक बनाना उस लिहाज से बहुत जरूरी। ये आयतुल्लाह हाफिज बशीर नजफी, इनके बेटे अली, इनके मुतालिक कहा जाता है, खुद नजफ के तालिब इल्म और उलमा बयान करते हैं कि बेटे का इखलाक ऐसा है जिस तरीके से मिसाल दी जाती है जैसे अंबिया का इखलाक, यानी इस हद तक कि कोई जायर वगैरह भी अगर इनके पास जाता है कभी तो इतना इकराम करते हैं, हालांकि हर वक्त वहां जायरीन का ही तांता बंधा होता है लेकिन किस तरह से इज्जत और इकराम से जो है इनके बेटे पेश आते हैं। तो बहरहाल ये बाप की तरबियत और उस लिहाज से है और जब घर वाले इस तरह से तरबियत याफ्ता हो जाए तो फिर दीन का काम करना बहुत आसान हो जाता है। इमाम खुमैनी के पोते जो कि आपने देखा होगा तस्वीरों में, इस वक्त बहुत उनके बचपने की तस्वीरें, लेकिन वो भी उनके पोते और नवासे और इस तरह से, यानी सब के सब आलिम दीन और दीनदारी के अंदर जो है आगे। आयतुल्लाह मोहम्मद हुसैन तबातबाई, ये कहते थे कि जितने भी मैंने कमालात हासिल किए उसका सबके मरहून मिन्नत मेरी जौजा है। उनकी जौजा का नाम था कमरुस सादात। कहते हैं जितने भी कमालात, इल्म, इस हर चीज जिसमें मैं आगे बढ़ाऊं उसमें, यानी मकसद क्या है कि अपने, जाहिर है कि वो कोई इतनी तरबियत याफ्ता तो नहीं आई होंगी, यानी आयतुल्लाह मोहम्मद हुसैन तबातबाई ने तरबियत की اور اتنی بلکہ ان کی خود بیٹی فرماتی ہیں، آیت اللہ محمد حسین طباطبائی کی بیٹی، وہ فرماتی ہیں کہ اس حد تک ٹائمنگز تھے، میری والدہ کو میرے والد کی ضروریات کا پتہ ہوتا تھا کہ ابھی ان کو چائے چاہیے ہوتی تھی تو خاص ٹائمنگز میں وہ اپنے ہاتھ کو پیچھے کرتے تھے اور وہ چائے لے کر کھڑی ہوتی تھی۔ تو یہ تو ایک دنیاوی اعتبار سے بات تھی، لیکن یہ کہ اگر اس میں فیسیلیٹیشن پرووائڈ نہ کی جاتی، ان کو سہولیات نہ ہوتی اور وہ گھر میں بھی لڑائی جھگڑے دنگا فساد کی سی کیفیات جو گھر کے اندر ہوتی تو آیت اللہ طباطبائی کہاں آگے بڑھ پاتے۔ تو یہ نورانیت علم اس وجہ سے آگے نہیں ہو پاتی۔ اور آیت اللہ محمد حسین طباطبائی کے متعلق کہا جاتا ہے کہ ان کے تین بیٹے ہوئے تھے ابتدا میں، اور تینوں بیٹے انتقال کر گئے تھے۔ یہ خود ان کی بیٹی ہیں جو کہ ظاہر اس کے بعد پیدا ہوئی تھی۔ تو ان تین بیٹوں کے انتقال کے بعد اس زمانے میں آیت اللہ علی آقا قاضی طباطبائی، جو کہ ان کی بیوی محمد حسین طباطبائی کی جو قمر السادات تھیں، ان کے رشتہ دار بھی ہوتے تھے۔ تو آیت اللہ طباطبائی کا ان کے گھر میں آنا جانا تھا۔ جب تیسرے بیٹے کا انتقال ہوا تو وہ ان کے گھر آئے اور آ کر کہا کہ اب جو بیٹا پیدا ہو تم اس کا نام عبد الباقی رکھنا۔ اور اس کے بعد ان کے بیٹے پیدا ہوئے، نام ان کا عبد الباقی رکھا گیا اور وہ اب تک زندہ رہے۔ تو بہرحال اس لحاظ سے آپ نے دیکھا کہ بیوی کا ایک کردار ہوتا ہے، یعنی اور شوہر کا کردار ہوتا ہے، گھر والوں کا کردار ہوتا ہے۔ اگر یہ مدد نہ کریں اور مزاحمتیں کریٹ کریں تو اس علم کے اندر نہ تو علم حاصل ہوتا ہے نہ ہی نورانیت علم آ پاتی۔ تو اس میں دوسری چیز یہ کرنی ہے کہ آپ کو مسلسل اپنے گھر والوں کے اوپر بھی کام کرنا ہے۔ تیسری چیز یہ ہے کہ دیکھیے، کتابیں زیادہ سے زیادہ آپ خریدیں۔ آج کل ایک اور بڑا مسئلہ ہو گیا، ہر چیز کی سافٹ کاپی چاہیے ہوتی، اس چکر میں نہ رہیں بس انٹرنیٹ پہ کہیں سے پی ڈی ایف فائل مل جائے۔ یہ بات یاد رکھ لیں، کبھی پی ڈی ایف وغیرہ پر یا انٹرنیٹ پہ کبھی کوئی پوری کتاب نہیں پڑھی جا سکتی۔ شاذ و نادری کوئی کتاب میں انٹرنیٹ پہ کبھی پوری پڑھ پایا ہوں؟ کتاب فزیکلی آپ کے ہاتھ میں پرنٹڈ حالت میں ہونی چاہیے، آپ کے پاس اپنی لائبریری ہونی چاہیے۔ تو لائبریری چاہے وہ اتنی بڑی نہ ہو، تھوڑی سی کتابیں کیوں نہ ہو، ہمارے تمام علماء مہاراج جب بھی کوئی سی تصویر میں آپ کو نظر آئیں گے، آیت اللہ اسحاق فیاض ہیں، ہر وقت کتابوں کے ساتھ ان کا بیٹھنا اٹھنا ہوتا ہے۔ اور یہ نہیں کہ بیٹھے ہوئے انٹرنیٹ کے اوپر یا اپنے موبائل فون کے اوپر ہر وقت لگے آپ کو نظر آئے، کیونکہ اصلا صحیح علم کتاب کے ذریعے حاصل ہوگا۔ ٹھیک ہے، جب کہیں کتابیں ملتی نہیں ہیں تو بہت سی چیزوں سے انٹرنیٹ سے بھی استفادہ ہوتا ہے، لیکن میں وہی کہوں گا کہ آپ باقاعدہ کتاب خریدیں، سافٹ کاپی کے چکر میں نہ رہیں۔ تو بہرحال دیکھیے، عراق میں تو اس طریقے سے کتابیں نیچے رکھی ہوتی ہیں، اور بات بہت مشہور ہے کہ وہاں لوگ کہتے ہیں بھائی یہ کتابیں ایسا نہ ہو کہ اٹھا کے لے جائیں، تو عراق کے دکاندار یہی کہتے ہیں کہ بھائی جو چور ہیں وہ کتاب پڑھتے نہیں، اور جو کتاب پڑھتے ہیں وہ چوری نہیں کرتے۔ تو اس لحاظ سے اگر یہاں پہ بھی رکھی رہیں تو اس سے کوئی فرق نہیں پڑتا۔ اچھا، اگلی چیز اور ہے جس سے نورانیت پیدا ہوگی، وہ آیت اللہ بہجت یہ فرماتے تھے کہ دیکھیے، اپنے آپ کو حرام اور مشکوک مال سے بچانا۔ وہ فرماتے تھے کہ ہماری جو دینی پسماندگی، یعنی جو ہم بیکورڈ جا رہے ہیں دین میں، اس کی ایک وجہ یہ ہے کہ ہم حرام اور مشکوک مال کو استعمال کرتے ہیں۔ اور یہ اس کی خصوصیت یہ ہے کہ یہ شک و شبہ بھی ایجاد کرتا ہے، یعنی یہ آپ کی استقامت کو کمزور بنائے گا، آپ کے اندر وہ چیز پیدا نہیں ہو پائے گی، اور نورانیت علم تو بالکل ہی نہیں آ پائے گی۔ یا تو حرام مال، سری حرام مال آپ اندر جا رہا ہو، اپنے مالوں کے ہمیشہ ذرائع خمس نکلا ہوا ہے، نہیں نکلا ہوا، اسکیموں میں لوگوں نے پیسہ لگایا ہوا ہوتا ہے، گورنمنٹ کی اسکیموں میں پیسہ لگا ہوتا ہے، اس میں غریب کا 50% منافع کے اندر حق ہوتا ہے، وہ نکالنا واجب ہوتا ہے، ورنہ پورا مال استعمال کرنا حرام ہوتا ہے۔ قرضے کسی سے لیے ہوئے ہیں، جان بوجھ کے واپس نہیں کر رہے ہیں، وہ مارے حرام اس انداز سے بھی اندر جا رہا ہوتا ہے۔ تو بہت سارے اس کے طریقہ کار ہوتے ہیں، جابس کی نوعیتیں ایسی ہیں، ایسے حرام کمیشن اس میں لیے جا رہے ہیں، یا کوئی بھی، اب وہ اتنی تفصیل میں نہیں جا پا رہا ہوں۔ تو پھر یہ کیا ہوگا کہ نورانیت علم نہیں آ پائے گی۔ مثلا کوئی کسی جگہ جاب کر رہا ہے اور ٹائمنگز میں ڈنڈی ماری جا رہی ہے، اٹینڈنس جعلی طور پر لگوائی جا رہی ہیں، اتنے مال کا وہ حقدار نہیں ہے تنخواہ میں سے، لیکن پھر بھی وہ اس کو استعمال کر رہا ہے، یہ بھی حرام کی قسم کے اندر چلا جائے گا. تو دینی پسماندگی پیدا ہوگی، دینی پسماندگی، بیکورڈ ہوتا چلا جائے گا انسان. اور علم اگر حاصل ہو بھی رہا ہے، چند اصطلاحات حاصل ہو بھی رہے ہیں، تب بھی وہ نورانیت اس کے اندر پیدا نہیں ہوگی. تو مال حرام بھی ہے اور دوسرا مال مشکوک، اس سے بھی اپنے آپ کو بچانا. حتیٰ کہ آپ جو مختلف گھروں میں جاتے ہیں، ہم کھانے اور دعوتیں وغیرہ کرتے ہیں، تو اس کے اندر بھی یہ ہوتا ہے کہ مشکوک غذا اور اس شخص کا کھانا اگرچہ جائز تو ہے، ظاہر ہے ہمیں پتہ نہیں ہے، لیکن وہ بہرحال وہ ہمارے اندر جسموں میں جاتا ہے. تو اس سے کیا ہوتا ہے کہ نیکیوں کی توفیقات، عبادتوں کی توفیقات، یہ انسان کی گھٹتی چلی جاتی ہیں. مثلا کسی جگہ ہم گئے، یہ بھی علماء کے اندر ایک بحث ہے کہ اس طرح کی چیزیں اثر انداز ہوتی ہیں یا نہیں ہوتی انسان کی روح پہ، جبکہ ہم کو پتہ نہ ہو، لیکن کوئی نجاستوں کی پرواہ نہیں کر رہا ہے کوئی شخص، اور وہ اسی نجس چیز سے مثلا خون ملا ہوا ہے باہر والے، تو آپ کو پتہ ہے کہ جو باورچی وغیرہ ہوتے ہیں وہ کہاں اتنا اس کا صفائی وغیرہ کرتے ہیں، گوشت کو اتنا دھوتے ہیں، لیکن اس میں خون نکل رہا ہوتا ہے، تو بس ڈال دیا اس کے اوپر پک وک کے آپ نے کھا لیا. تو بہرحال چیزیں اندر جاتی ہیں، اپنے اثرات رکھتی ہیں. کوئی اگر زہر ملا دے تو بہرحال جسم کے اوپر اثر تو اس لحاظ سے ہوتا ہے. تو ان چیزوں کے جسمانی اثرات بھی ہوتے ہیں، اور کچھ علماء کہتے ہیں کہ روحانی اثرات بھی ہوتے ہیں. تو مشکوک غذا جسم کے اندر جانا، اور یہ تو مشکوک غذا تو ایک طرف رہی، یعنی سری حرام ہمارے اندر جبکہ جا رہا ہو، تو اس سے اپنے آپ کو لازمی بچانا ہے کہ یہ چیزیں علم کی نورانیت کو بھی ختم کرتی ہیں اور عبادتوں کی توفیقات اور لذتوں کو بھی ختم کرتی ہیں. یہ وجہ ہے کہ ہم سے دو رکعت نماز بھی پوری نشاط کے ساتھ نہیں پڑھی جاتی پوری، یعنی جس کو توجہ، دو منٹ کی نماز مشکل سے ایک منٹ یا ڈیڑھ منٹ کے اندر ہو جاتی، لیکن اس کے اندر بھی ہمیں جو ہے وہ حاصل نہیں ہو پاتی ہیں وہ لذت اس دو رکعت نماز کے اندر. تو اس کی وجہ جو ہے وہ ساری یہی ہے. اچھا، تو یہ ایک چیز اس کے اندر ہے، لیکن جب بھی کوشش کریں کہ زیادہ تر باہر کے کھانوں کو بھی اوائڈ کرنا چاہیے. اب اگرچہ سلسلہ ایسا بن گیا ہے کہ کہیں نہ کہیں سے ہمارے جسم کے اندر جا رہا ہے، آیت اللہ سید محمد رضا گلپائیگانی، ہمارے علماء اور مراجے کبھی بھی باہر کی چیزوں کو پسند نہیں کرتے، ہمیشہ گھر کی ہی چیزیں کھاتے ہیں. اور باہر کی چیزوں میں بھی آیت اللہ بہجت تو اور بہت ساری چیزیں ایسی تھیں کہ جو وہ عام طور پر روحانی اعتبار سے کھانے کو پسند نہیں کرتے تھے، جو بھی فی الحال موضوع سے ہمارے خارج ہیں. تو حتیٰ کہ بعض اوقات چھوٹے اس طرح چوزے وغیرہ، ان کو بھی اسی وقت، یعنی کوئی کام نیکیوں سے خالی نہ رہے، ان کو بھی پیٹ میں کچھ غذا چلی جائے، تو اس لحاظ سے بھی ہمارے علماء کی کچھ سیرت ملتی ہے. بہرحال تو حرام اور مشکوک مال سے گھر کا میں اس سے پرہیز کیا جائے، اور گھر کا سادہ اور حلال جو ہے کھانا وہ کھایا جائے. جیسے ملتا ہے نا کہ آیت علامہ ہلی کے بیٹے تھے فخر المحققین، تو فخر المحققین نابالغیت کے زمانے مجتہد ہو گئے تھے. جب ممبر پہ وہ تقریر کرنے کے لیے بیٹھے، باپ نے کہا کہ آج تم تقریر کرو، نابالغ تھے، تقریر کرنے کے لیے بیٹھے تو چیخ مار کے ممبر سے نیچے اتر گئے فخر المحققین. باپ جو ہے ان کے کہا بیٹا کیا ہوا؟ کہا کہ بابا جان میں کیا کروں، میں سامنے دیکھتا ہوں کوئی کتے کی شکل میں نظر آ رہا ہے، کوئی سور کی شکل میں نظر آ رہا ہے، برداشت نہیں کر سکتا. علامہ ہلی سمجھ گئے کہ ظاہر ہے کہ نابالغ بھی ہے، معصوم بھی ہے، علم اور ان کے عبادت میں بھی اتنا آگے ہے، تو چشم برزخی بعض اوقات کھل جاتی، اصل چیزیں اصل شکل میں حقیقی طور پر نظر آنے لگتی. علامہ ہلی بڑے پریشان ہوئے، اس طرح تو یہ دنیا میں نہیں رہ سکے گا. تو انہوں نے حل اس کا کیا نکالا، کہا کہ جو میرے مقلدین ہیں وہ روزانہ اس کی اپنے گھر میں، ایک ایک مقلد جو ہے اپنے گھر میں روزانہ دعوت کرے. دعوت کرنے کے معنی ہے کہ کہیں نہ کہیں سے مشکوک مال اس کے جسم کے اندر چلا جائے، یعنی ظاہر ہے پتہ تو نہیں ہے کہ کس کے گھر میں کس قسم کا مال ہے، لیکن ایک ہفتہ دعوتیں ہوئیں تو اس کے بعد فخر المحققین جب تقریر کے لیے بیٹھے، پھر ان کو جس طرح عام شکلیں ویسی نظر آئیں، اور روحانی وہ والی کیفیت ان کی ختم ہو گئی یا کم ہو گئی، پھر اس کے بعد ان کو اس طرح سے نہیں ہوا، ورنہ تو ان کے لیے دنیا کے اندر رہنا مشکل ہو جاتا. یعنی یہ مال مشکوک کے بھی اتنے اثرات ہیں کہ دیکھا ہے کہ اس کی چشم برزخی اس کی وجہ سے جو ہے وہ بند ہو گئی، یعنی ان کو پھر چیزیں ویسی نظر نہیں آتی تھیں جیسے کہ پہلے نظر آنے لگی تھیں. تو یہ تمام چیزیں دیکھیے اس طرح کی ہیں کہ ان سے اپنے آپ کو، میں اتنی تفصیل میں نہیں جا رہا ورنہ اس موضوع کے اوپر غذاؤں کے روحانی اثرات کے موضوع پر ہمارے ہاں تفصیل سے ایک لیکچر اس سلسلے میں ہو چکا ہے جس میں ساری تفاصیل بیان کی گئی تھی. اچھا اب ایک طالب علم کے اعتبار سے کچھ چیزیں ایسی ہیں جو کہ نورانیت کے ساتھ ساتھ بہرحال یہ کہ اس کو طالب علم کو بہتر بنانی چاہیے اپنی, جس میں سے ایک چیز ہے کہ اس کی ہینڈ رائٹنگ جو ہے وہ اچھی, خوش خط اس کو لکھنا اچھا آنا چاہیے. اور باقاعدہ بڑے بڑے علماء اور مجتہدین اپنی ہینڈ رائٹنگ کو بہتر بنانے کے لیے کورسز بھی کرتے ہیں, اور یہاں تک ملتا ہے آیت اللہ محمد حسین طباطبائی کی کہ مرزا علی نقی کے نام سے ایک اس زمانے میں ایک بڑے خطاط ماہر اور وہ ہوتے تھے, یہ ان کے پاس کئی مہینے گئے تھے اور اپنی لکھائی کو بہت بہتر جو ہے بنایا تھا. تو عام طور پر ہمارے پاس بھی جو کاپیاں وغیرہ آتی ہیں چیک ہونے کے لیے, تو اس کے اندر ظاہر ہے کہ ہمیں جس اعتبار سے دیکھتے ہیں تو ہمیں خود پڑھنے کے اندر بہت مشکل ہوتی ہے کاپی اس کو چیک کرنے میں کہ یہ لکھا جو ہے کیا ہے. تو اپنی لکھائی کو طالب علم کو چاہیے کہ اپنی رائٹنگ کو بہتر سے بہتر بنائے. کسی چیونٹے کو یا مکوڑے کو انک میں ڈبو کے اگر اس کے اوپر چھوڑ دیا جائے کاغذ پہ, اس طرح کی لکھائی تو نہیں ہونی چاہیے نا. ایک طالب علم اور ایک عام, اس کے اندر بہت فرق ہونا چاہیے. تو اس طرح کی لکھوائی, اچھا ایک تو چیز یہ, دوسری اگر ممکن ہو سکے تو دیکھیے لینگویج کے جو کورسز ہیں ہمارے یہاں, انگلش لینگویج اور فرینچ لینگویج اور بہت ساری چیزوں کے اس طرح ہی کورسز ہوتے ہیں, لیکن دینی طالب علم کو جو دینی لینگویجز ہیں, فارسی کے کتنے کورسز مختلف جگہوں کے اوپر ہوتے ہیں, اسی طریقے سے عربک لینگویج سکھانے کے ہوتے ہیں. فارسی مشکل سے 6 مہینہ سال کے اندر جو ہے وہ آ سکتی, اتنا دن بھی تو گزرتے جا رہے ہیں اور اتنے سال پہلے بھی گزر گئے, تو تاکہ کچھ اس کی شدھ بدھ ہو سکے, کیونکہ ایک خاص مقام تک جا کر پھر انسان واقعتاً رک جاتا ہے. اردو کے اندر جتنا مواد اویلیبل ہے اس میں علمیت ایک جگہ پہ آ کر رک جائے گی آپ کی. فارسی کسی حد تک آئے, کچھ عربی کو بھی شدھ بدھ ہو جائے سمجھنے میں, تو بہرحال یہ کہ معاملہ اس سے آگے بڑھتا ہے. تو بہرحال لینگویج کے جو ہے وہ کورسز, اور اس کے ساتھ ہی جو دیگر اور ضروری علوم یا کتابیں ہیں اس کو بھی انسان کو چاہیے کہ وہ بھی پڑھے. کتنے ہمارے علماء ایسے ہیں کہ جنہوں نے باقاعدہ تخصصی کیے, جیسے آیت اللہ تبریزیان, انہوں نے باقاعدہ جو اسلامی میڈیسن, اسلامک میڈیسن ہے, اس کے اندر ایک اسپیشلائز کیا, یعنی طب معصومین کے, یہ طب معصومین کے بھی اسپیشلسٹ ہیں آغای تبریزیان. بلکہ کچھ ہی عرصے پہلے ان کا ایک ایران میں ایکسیڈنٹ بھی ہوا, اپنی وائف کے ساتھ جا رہے تھے اور شدید زخمی ہوئے تھے. اس کے بعد کا اپڈیٹ میرے پاس نہیں ہے, لیکن انشاءاللہ کوئی ایسی اطلاع خدا نخواستہ نہیں آئی ہے تو روبہ صحت ہوں گے. تو بہرحال یہ کہ آیت اللہ تبریزیانی, یعنی اس کے علاوہ دیگر جو علوم ہیں ان کے اندر بھی تخصصی پیدا کی, نہ صرف طب معصومین بلکہ جو انگریزی جو میڈیسن ہے, جو ہماری میڈیکل سائنس کہلاتی ہے جدید, اس کے اندر بھی ان کو مہارت ہے. اس کے علاوہ اور جو شعبے ہیں طب کے حوالے سے, اس کے اندر بہت ان کا نام ہے وہاں پر. تو یہ بھی ہے اس لحاظ سے, اور یہی وجہ ہے کہ ہمارے جو اور علماء ہیں جیسے آیت اللہ مرشی نجفی ہیں تھے, اور اس کے علاوہ اب بھی آیت اللہ جعفر سبحانی ہیں, آیت اللہ حسن زادہ عاملی ہیں, یعنی اتنے علامہ ذوالفنون کہلاتے ہیں, یعنی اتنے زیادہ الگ الگ علوم کے میں مہارت حاصل کی. ہمارے یہاں تو کسی ایک علم کے اندر بھی ہم تخصصی نہیں پیدا کر پاتے, اسپیشلائزیشن وہ دیگر کتنے علوم کے اندر. تو ایک طالب علم کا دماغ ہمیشہ جو ہے نا وہ کھلا ہونا چاہیے, ہر چیز میں اس کو تجسس ہو, اچھا یہ اس میں کیا ہے, اس میں کیا ہے. مثلا کسی بھی چیز میں اگر وہ آگے بڑھے, کچھ دلچسپی پیدا ہو تھوڑا طبی معصومین کے اندر, اچھا فلاں چیز کے کیا خواص ہوتے ہیں, کیا خصوصیات ہوتے ہیں, بادام کھانے سے کیا ہوتا ہے, اخروٹ کھانے سے کیا ہوتا ہے, کون سی حدیث کے اندر فلاں آیا ہے, اور کلونجی کھانے کے متعلق مثلا, یعنی کچھ بھی بہت ساری چیزیں ایسی کہ انسان کو تجسس ہوتا ہے جن سے روزانہ کی ہماری واسطہ پڑتا ہے. تو ہمیں پتہ ہو کہ مثلا سیب کھانے کا کیا اثر بتایا گیا ہے, مثلا بخار کے اندر بہت مفید بتایا ہے اما نے سیب کا کھانا, تو ظاہر ہے یہ سب چیزیں کیا ہیں. آیت اللہ بہجت واقعتا نہیں کہتے تھے کہ اگر کوئی معصومین کی جو ہدایات اس سلسلے میں ہیں اس میں عمل کر لے تو وہ اپنا علاج بھی بہت آسانی کے ساتھ کر سکتا ہے, بلکہ وہ بیمار بھی نہیں پڑے گا اگر ان کی ہدایات کے اوپر اس لحاظ سے عمل کرے. تو بہرحال یہ چیزیں ایسی ہیں کہ طالب علم اپنے دماغ کو کھلا رکھے کہ میں ہر وقت علم حاصل کروں, ہر وقت علم حاصل کروں, کوئی بھی یہ نہیں کہ یہ تو میری فیلڈ نہیں ہے یا مجھے اس میں دلچسپی نہیں ہے, نہیں, طالب علم کا دماغ کھلا ہونا چاہیے. اچھا اب اگلی بہت ہی اہم چیز, اور وہ ہے والدین کے ساتھ نیکی، یہ علم کے اندر ایک ایسی نورانیت اور جان پیدا کرتی ہے. عام طور پر دیکھتے ہیں حتیٰ کہ دینی طالبات کے حوالے سے بھی شکایات بھی موصول ہوتی ہیں کہ مثلا اتنا اخلاق اچھا نہیں ہے، ذرا سا کچھ ناگوار بات ہوئی تو والدین کے ساتھ ہی جو ہے وہ بد کلامی شروع کر دی. سب کے ساتھ نہیں، کبھی کسی کے ساتھ زہرے کے آنے کے بعد بہرحال اخلاق و کردار میں بہتری تو آتی ہے. لیکن تو طالب علم یہ نہ سوچے کہ بس میں تو علم حاصل کر رہا ہوں، مثلا انہوں نے کسی وجہ سے جانے کو کبھی مدرسے منع کی اور آپ نے ان سے جو ہے بلند آواز سے بات کرنا شروع کر دی، نہیں، ان کی عزت و احترام میں کوئی کمی نہیں آنی چاہیے. آیت اللہ مرشی نجفی بھی یہ بات کہتے تھے کہ جتنا بھی یہ آپ دیکھ رہے ہیں میری طرف لوگوں کا رجوع کرنا اور جو کچھ بھی مجھے حاصل ہوا ہے، وہ کہتے ہیں کہ میرے والد کی دعاؤں کا ثمر ہے. جو میں نے پچھلی دفعہ بھی آپ کو جو ہے بات بتائی تھی کہ وہ اپنے گالوں کو ان کے پاؤں کے تلووں پہ رگڑ کر ان کو اٹھایا کرتے تھے، تو بہرحال ان کو والد دعا دیتے تھے، جس کے نتیجے میں وہ کہتے ہیں کہ سارا مقام اور مرتبہ جو آج مجھے حاصل ہوا ہے میرے والد کی دعاؤں کی وجہ سے حاصل ہوا ہے. تو کبھی ان سے کوئی اونچی آواز میں بات نہ کریں، ان کے حکم کو کبھی نہ ٹالیں، کبھی حکم عدولی نہ کریں، کوئی تکلیف نہ پہنچائیں، حتیٰ کہ ٹالیں بھی نہیں. انہوں نے کوئی آواز دی کسی کام کرنے کے لیے، آپ نے کہا نہیں میں ابھی آتی ہوں، ابھی میں یہ کام کر لوں، نہیں، یہ بھی نہ کریں. آپ دیکھیے گا کہ اگر ان کی اس طرح ان کے سامنے عاجزی کے ساتھ اپنے شانوں کو جھکا کے رکھیں کہ ان کی بات کو فوراً آپ مان لیں، تو کتنا آپ علم میں اور تقوی اور روحانیت کے اندر آگے جائیں گی. یہ کوئی بھی اس کو آزما کے جو ہے وہ دیکھے. یہی وجہ ہے کہ ہمارے پانچویں امام، امام محمد باقر علیہ الصلوۃ والسلام، امام فرماتے تھے کہ پروردگار عالم نے تین چیزوں کے اندر کسی کو کبھی کوئی رعایت نہیں دی. ایک تو امانت میں خیانت کسی کے نہیں کر سکتے، خواہ وہ نیک شخص نے امانت رکھوائی ہو کسی بدکار نے امانت رکھوائی ہو، اسلام نے اس میں کوئی رعایت نہیں دی. عہد کو اپنے پورا کرو، کسی سے کوئی وعدہ کیا ہے تو پورا کرو، خواہ نیک ہو یا بد، اسلام نے اس میں کسی کو رعایت نہیں دی. اور والدین کے ساتھ نیکی، خواہ وہ مشرقی کیوں نہ ہو، اس میں کسی کو رعایت نہیں. تو بہرحال یہ تمام چیزیں ایسی ہیں، بلکہ حتیٰ کہ والدین اگر انتقال بھی کر جائیں تب بھی ان کے ساتھ نیکی کے سلسلے کو الگ نہیں کیا جا سکتا، ان کے ساتھ تب بھی نیکی کرنا ہوتی. پیغمبر اسلام یہ جملے بھی ارشاد فرماتے تھے، درود بھیجیے محمد والے وسلم. فرماتے تھے کہ قیامت کے دن سب سے زیادہ خوش وہ ہوگا، قیامت کے دن سب سے زیادہ خوش وہ ہوگا کہ جس کے والدین انتقال کر گئے ہوں اور وہ تب بھی ان کے ساتھ نیکی اور احسان کا سلسلہ جاری رکھتا رہا، سب سے زیادہ خوش وہ ہوگا. اور مسلسل اگر والدین دنیا سے گئے ہوں یا ماشاءاللہ کسی کے حیات ہوں، تب بھی ان کے لیے مسلسل تلاوت قرآن اس کو کرنی چاہیے. ان کی اگر انتقال کر گئے ہوں تو ان کی قضا نمازوں کو اتارنا چاہیے. ہم یہ دیکھتے ہیں کہ بہت ہوا تو جب کبھی انتقال ہوتا ہے تو چند مہینے کی، چھ مہینے کے، ایک سال کے بعد بس ایک سال کی نماز پڑھواتے ہیں، اس کے بعد سارے بھول بھال جاتے ہیں، سارے بھول بھال جاتے ہیں. بہت کم ہوتے ہیں کہ جو اس کے بعد بھی ان کو یاد کر کے ان کے تمام واجبات کو اتارنے کی کوشش کرتے ہیں. تو خالی صرف یہ نہیں قضا واجبات ان کے اتاریں، ان کے لیے حج و عمرہ اگر خود جا رہے ہوں تو ان کے لیے طواف کریں، عمرے وغیرہ کریں، نہیں بھی اگر جا رہے ہیں تو ان کی طرف سے نیابت کرواتے ہوئے یا عدیہ کرواتے ہوئے ان کی طرف سے بعد میں بھی ان سلسلوں کو جاری رکھنا چاہیے. یہ نہیں کہ ہم گئے ہیں تو چلو ہم کر لیں گے، نہیں، بہت سارے افراد جا رہے ہوتے ہیں، ان کو ہدیہ دے کر باقاعدہ آپ طواف کے، ہمارے مرحوم والدین بلکہ زندہ کی طرف سے بھی طواف جو ہے وہ کروایا جا سکتا ہے، زندہ کی طرف سے بھی عمرہ کروایا جا سکتا ہے. تو یہ سب چیزیں ایسی ہیں کہ اس سے نیکی اور احسان کا جو سلسلہ رکے گا تو عالم آخرت سے اور اس دنیا میں بھی جب والدین کو پتہ چلے گا تو اپنے دل سے جو دعا دیں گے اپنی اس اولاد کو، تو علم میں بھی بہت ترقی ہوگی اور اس علم کے اندر ایک خاص قسم کی نورانیت بھی آتی جائے گی. تو ثواب جاریہ کے جو ہے وہ مختلف کام ان کو کرنے چاہیے. اور پیغمبر یہ جملے بھی ارشاد فرماتے تھے، پیغمبر اکرم ختمی مرتبت صلی اللہ علیہ وآلہ وسلم، صلی اللہ علیہ وسلم. کہ چار موقعوں کے اوپر آسمانوں کے دروازے کھلتے ہیں، एक तो जिस वक्त बारिश हो रही होती है उस वक्त आसमानों के रहमत के दरवाजे खुलते हैं, जब भी उस वक्त मौके पर दुआ करने भी वो भी मुस्तजाब होती, और खास तौर पर जिस वक्त बारिश, अब सुनने में आ रहा है कि अगले एक दो दिनों के अंदर बारिश भी कराची में होने वाली है, तो सूरह तकासुर उस वक्त पढ़ने की वो बड़ी ताकीद है, अलहाकुमुत तकासुर, बारिश के वक्त। इसी तरीके से जिस वक्त खाने काबा का दरवाजा खुलता है, आजकल तो ये कि खाने काबा का दरवाजा आमतौर पर जालिम हुक्मरान वगैरह जो वहां पर मुख्तलिफ जाते हैं उनके लिए जो है वो खोला जाता है, लेकिन जब भी कभी खुलता है खाने काबा का दरवाजा उस वक्त भी आसमान पर रहमत के दरवाजे खुल जाते हैं। तो कभी आप देखें टीवी पर या दिखा रहे होते हैं या लाइव मौजूद हो खाने काबा का दरवाजा खुला है तो उस वक्त भी जो दुआ मांगी जाए, क्योंकि रहमत परवरदिगार नाजिल होती है जब भी खाने काबा का दरवाजा खुलता। और तीसरा मौका शाम के वक्त जिस वक्त निकाह किया जाता है, ये है रिवायत में, शाम के वक्त निकाह करना, उस वक्त भी आसमान के दरवाजे खुलते हैं। और चौथा मौका पैगंबर फरमाते हैं कि औलाद का वालिदैन के चेहरे पर मोहब्बत भरी निगाह डालना, उस वक्त भी रहमत के दरवाजे खुलते हैं। तो रहबर मौजम अपनी वालदा जब हयात थी तो उनसे जब मुलाकात के लिए जाते थे, तो बहरहाल ये तो एक सिंबॉलिक वो है कि इंसान वालिदैन के चेहरे पर रहमत की और मोहब्बत की निगाह जो है डाले। तो मुकम्मल तमीज, तहजीब, अदब, इखलाक, आवाज उनकी आवाज से ऊंची ना हो, उनकी जरूरतों का एहसास किया जाए, उनके कहने से पहले बढ़कर उनकी खिदमत की जाए। आजकल के वालिदैन बहरहाल ये है कि वो खिदमतें लेते नहीं हैं, बल्कि वालिदैन ही अपनी औलादों की खिदमत अब तक बुढ़ापे की हद तक पहुंचकर भी औलादों की खिदमत करते नजर आ रहे होते। तो बहरहाल औलादों को खुद चाहिए कि अगर कोई नूरानियत इल्म अपने अंदर लेनी है, तौफीकात के खजाने अल्लाह से हासिल करने हैं, तो उनकी खिदमत के अंदर इंसान आगे बढ़े। तो अगर अच्छा इल्म के एतबार से और इल्म के अंदर जो नूरानियत होती है उसके एतबार से आयतुल्ला बेहजत फरमाते थे, यानी कोई बहुत एक्स्ट्रा ऑर्डिनरी अगर जाना चाहे, बहुत एक्स्ट्रा ऑर्डिनरी कि मैं आम सा तालिब इल्म नहीं बनना चाहता, मैं बहुत इल्म में भी तकवे में और मुख्तलिफ तौफीकात में मैं आगे से आगे जाना चाहता हूं, तो खास तौर पर रिकमेंड करते थे कि रोजाना नमाज जाफर तैयार पढ़ी जाए। नमाज जाफर तैयार अगर कोई शख्स इसकी मुदावेमत कर ले पाबंदी के साथ, रोजाना तकरीबन आधा घंटा तो बहरहाल इसको पढ़ने में लगता है, 300 दफा तस्बीहात अरबा है और 4 रकत की नमाज है, 2-2 रकत करके जो पढ़ी जाती नमाज जाफर तैयार, ये इल्म के अंदर और उसकी नूरानियत के अंदर बहुत मौसर नमाज है, बल्कि तौफीकात के खजाने, मुश्किलात और परेशानियों के हल के लिए, यानी वाकईतन बहुत ही अजीब गरीब नमाज है। तो इसकी अगर कोई पाबंदी करे और थोड़ा सा अपने वक्त को लगा ले तो देखे कि जिंदगी में आसानियां किस तरह से उसके दाखिल होती। और दूसरी चीज, अगर कुछ एक्स्ट्रा ऑर्डिनरी गैर मामूली तौर पर अपने साथ करना चाहता है तो उसको चाहिए कि वो रोजाना एक सिपारा तिलावत कुरान करे। वैसे तो ठीक है 50 आयात पढ़ने के मुतालिक भी है, लेकिन ये कि रोजाना अगर अच्छा डिवाइडेड करके भी पढ़ा जा सकता है एक वन गो के अंदर, जरूरी नहीं कि आप एक ही में पढ़ते हुए एक पारा खत्म करें। कभी और आजकल तो मोबाइल फोन्स के अंदर एप्स वगैरह हैं, उसके अंदर से भी हर वक्त आपके हाथ में होता है, लेकिन मुसहफ से अगर पढ़ेंगे, देखकर पढ़ेंगे तो और ज्यादा है, लेकिन अगर नहीं है तो आप अपने मोबाइल फोन के अंदर भी इसको पढ़ सकती हैं। तो बहरहाल इसकी बड़ी अहमियत, यही वजह है कि आयतुल्ला जाफर सुबहानी खास तौर पर जब सवाल पूछा गया उनसे कि दुनिया और आखरत की भलाई के लिए मेरे अहले खाना को और मुझे आप क्या तजवीज करेंगे, तो कहा कि नमाजों को अव्वल वक्त में अंजाम दें और कुरान का एक पारा रोजाना तिलावत करें, यानी दुनिया और आखरत की हर खैर उसको हासिल हो जाएगी। तो अगर मुश्किल से अगर डिवाइडेड 10 मिनट कभी पढ़ लिया, 10 मिनट कभी पढ़ लिया, तो आधे घंटे के अंदर आमतौर पर एक पारा जो है वो रोजाना तिलावत हो सकता है। तो इसकी बड़ी अहमियत है। और इसके अलावा एक चीज और भी है, अपने आप को एक्स्ट्रा ऑर्डिनरी करने के लिए वो ज़ियारत आशूरा, ये अगर कोई रोजाना अगर पढ़े तो बाकायदा आयतुल्ला सादिक रूहानी ने तो अपने इस्तफ्ता के अंदर लिखा है कि 50 साल से या 40 साल का लफ्ज इस्तेमाल किया उन्होंने, मैं रोजाना एक दिन के नागे के बगैर, अपने इस्तफ्ता के अंदर लिखा है उन्होंने कि मैं रोजाना ज़ियारत आशूरा पढ़ता हूं और मैं लोगों को नसीहत करता हूं, वसीयत करता हूं कि इसकी पाबंदी अपनी जिंदगियों में बहुत रेगुलरली रोजाना ज़ियारत आशूरा पढ़े। علم کے خزانے جو ہے وہ حاصل ہوں گے، علم کے اندر ایک خاص قسم کی نورانیت آئے گی، زندگیوں میں کچھ ایکسٹرا آرڈنری ہوگا، ورنہ عام سے لوگ بے شمار پیدا ہوتے ہیں، مر جاتے ہیں، آپ نے دیکھا کتنے کم لوگ ہوتے ہیں جو ابھر کے سامنے آتے ہیں، تو ظاہر لوگوں کے اندر تو خیر نہیں، لیکن اللہ کی نگاہ میں یا اپنے اندر ترقی کے اعتبار سے انسان آگے سے آگے جانا پسند کرتا ہے، تو اس کے لحاظ سے ان چیزوں کی خصوصی طور پر تاکید کی گئی. اور پھر علماء ایک چیز اور بھی کہتے ہیں، وہ یہ ہے کہ روزانہ کم سے کم اگر آپ کوشش کریں ایک گھنٹہ آپ احکامات دین کو دیں، ایک گھنٹہ توضیع المسائل کے اعتبار سے، علماء کے کیسٹس کے اعتبار سے، فقہی احکام کے اعتبار سے. آج کل تو ہر چیز انٹرنیٹ کے اوپر اتنی آسانی کے ساتھ، اور اتنی آسانیاں ہیں، اتنی آسانیاں ہو گئی ہیں کہ رشک آتا ہے، کیونکہ ہم اس نسل سے تعلق رکھتے ہیں جس نے وہ پرانا دور بھی دیکھا ہوا ہے جب کمپیوٹر نہیں تھا، آیا تھا، یہ سب چیزیں نہیں تھیں. آپ لوگوں نے تو اکثر جو بیٹھی ہوئی ہیں وہ اسی دور میں آنکھ کھولی جب یہ سب چیزیں آ چکی تھیں. ہم نے وہ والا پرانا دور بھی دیکھا ہے اور یہ بھی، یعنی جنکشن پہ ہم اس لحاظ سے رہے ہیں کہ دونوں ادوار کو ہم نے دیکھا ہے. تو وہ کتنی پہلے کتنی مشکلات تھیں اور وہ تھیں، اور اب کتنی آسانیاں ہو گئی ہیں کہ انسان کی عقل جو ہے وہ حیران ہو جاتی ہے. اب کوئی عذر باقی نہیں ہے، نہ جہالت کا ہے، نہ دین میں آگے بڑھنے کے اعتبار سے کوئی عذر باقی ہے اس کا. تو بہرحال روزانہ اگر کوشش کریں تو اس کے اندر ایک خصوصیت کے ساتھ ایک ایسی نورانیت حاصل ہوتی ہے کہ احکامات دین، ایک تو یہ کہ عمل آپ کا بالکل ٹھیک ہو جاتا ہے، اس میں کوئی غلطی نہیں ہوتی. تو یہ علی الخصوص روزانہ آپ کوشش کریں کہ توضیع المسائل کے اعتبار سے یا کیسٹس کے اعتبار سے، علماء کے دروس یوٹیوب پہ اور ادھر ادھر جب ہم موجود ہیں فقہی احکام کے، تو اس میں خصوصیت کے ساتھ آپ، تو اس میں ایک جو وہ چیز جو میں کہہ رہا ہوں کہ ایکسٹرا آرڈنری اگر کچھ کرنا ہے تو اس کے اندر آپ کو وقت لگانا پڑے گا. اچھا، اب ایک چیز اور بھی ہے، محنت خوب کرنی. دیکھیے وہ اس سے پہلے بھی آیا کہ آسانی اور ہر وقت آرام اور سہولیات کا مہیا ہونا، جسم میں نیند آ رہی ہے تو آپ پوری نیند بھی پوری کر رہی ہیں، آرام بھی بے تحاشا ہو رہا ہے، اس کے ساتھ علم حاصل نہیں ہوتا. راتوں کو بھی جاگنا پڑتا ہے، کسی کے مثلا خاتون ہیں، بچے ہیں، چھوٹے بچے ہیں، ان کے ساتھ مشکلات کے ساتھ علم حاصل کرنا، یہ اصل میں آپ کے اندر وہ چیز جوہر پیدا کرے گی کہ ان مشکلات سے نکلتے ہوئے آپ جو ہے وہ علم حاصل کر رہی ہیں. اور محنت جعلی ٹائپ کی محنت نہیں ہے کہ بس صرف نظر آ رہا ہے کہ آپ محنت کر رہے ہیں، بہت ساری آپ نے کتابیں پھیلا لی ہیں، واقعتاً جسے کہا جائے کہ حقیقی محنت. اور کبھی ناغہ نہ کریں، خواہ کبھی دیر ہو جائے پہنچنے میں، جیسے لوگ کہتے ہیں کہ یہ والی مثلا تصویر ہے تو اس میں یہ نہ سوچیں، لیکن ذرائع مذاق کہا جاتا ہے کہ یہ دیر سے پہنچنے کی وجہ سے باہر بیٹھے ہیں، اندر بیٹھے ہوتے، لیکن ایسے نہیں ہے کہ بعض اوقات کمرہ بھرا ہوا اور آدمی جو ہے وہ اس کو، لیکن علم حاصل کرنا تو ناغہ کرنے سے بہرحال بہتر ہے. یہاں بہت زیادہ دیر نہ لگائیے گا، ہو سکتا ہے انتظامیہ اندر نہ آنے دے کلاس میں، لیکن یہ کہ بہرحال روزانہ کبھی ٹائم ٹیبل کے خلاف بھی ہو جائے، آپ کہیں گے بھائی آج تو مجھے دو گھنٹہ فلاں چیز پڑھنی تھی اور میں نہیں پڑھ پائی، 15 منٹ بچے، کوئی بات نہیں، 15 منٹ پڑھ لیں، یعنی کوئی دن کو بھی اس اعتبار سے ضائع نہ کرے. تو بہرحال اور میں جیسے میں نے اس سے پہلے کہا کہ بچے بھی اگر ہو رہے ہیں انہی کے ساتھ، کتنے ہمیں ملتا ہے لوگوں کے اندر بھی نظر آتا ہے کہ اس کے باوجود علم حاصل کرتی ہیں، امتحانات بھی دیتی ہیں. ایران میں تو باقاعدہ گودوں میں بچے جو ہے وہ لا کر جو ہے وہ امتحان وغیرہ دے رہی ہوتی ہیں. تو بہرحال یہ سب چیزیں ایسی ہیں کہ مشکلات کے ساتھ ہی، یعنی ہر وقت آئیڈیل سچویشنز موجود رہیں تو علم آپ حاصل کریں گی، اس سے پھر یقین جانے کہ علم میں وہ گہرائی اور نورانیت بھی نہیں آئے گی، مشکلات کے ساتھ نمٹتے ہوئے علم حاصل کریں. اور بچوں کو اپنے ساتھ رکھیں. اچھا، علم کا سلسلہ بڑھاپے تک رکتا نہیں. اب دیکھیں 95-98 سال کی غالباً آیت اللہ وحید خراسانی کی جو عمر مبارک ہو گئی ہے، تو سلسلہ جو ہے اس انداز سے رکنے میں نہیں آتا. یہ آیت اللہ خوئی کے والد تھے، علی اکبر خوئی، ہاتھ میں تصویر بھی اگر ہے تو ہاتھ میں کتاب لے کر جو ہے وہ کھچوائی گئی. تو بہرحال علم کا سلسلہ اس لحاظ سے کبھی رکتا نہیں، وقت بالکل ضائع نہیں کرنا ہے. اور بہت سی چیزیں ایسی ہیں کہ جس میں آپ کو اپنا انتظام کر کے جانا ہوتا ہے، مثلا سفر میں ہیں، گاڑی کے اندر بیٹھے ہوئے ہیں، کچھ نہ کچھ اس وقت کو بھی آپ ضائع نہ کریں، بنسبت اس کے کہ صرف باہر دیکھتے ہوئے جا رہے ہیں خالی بس، یعنی ایک لحاظ سے وہ وقت بھی، چاہے وہ اذکار پڑھتے ہوئے جائیں، تسبیحات پڑھتے ہوئے جائیں، कोई चीज हिलती हुई हालत में तो खैर पढ़ना आमतौर पर रिकमेंडेड नहीं होता है कि आंखें खराब होती हैं, लेकिन ये कि बहरहाल कम से कम उसको भी उस वक्त को भी या डिस्कशंस करती हुई आए, आप अगर वैन में बैठ के आ रही हैं जो भी दर्स वगैरह हो रहे हैं तो वो वक्त भी जाया ना हो। हमारे उलमा वक्त जाया नहीं करते, मसा हत्ता कि आयतुल्ला जाफर मुर्तजा आमिली अभी कुछ ही अरसे पहले, कुछ दिन पहले ही बल्कि समझे इंतकाल हुआ, शायद महीना भर डेढ़ महीना दो महीना हुए होंगे, आयतुल्ला जाफर मुर्तजा आमिली, यानी जहाजों के सफर में भी लिखते पढ़ते आर्टिकल्स लिखते हुए और सब जो है वो जाया करते थे। तो बहरहाल इसी से इल्म हासिल होता है, वरना अगर वक्त की जितनी आप जाया करेंगी उतनी ज्यादा यानी मुसलसल ये नुकसान लिखा जाएगा। अच्छा, अब अगर हम देखें बाहर की अकवाम ने वाकई जो तरक्की की, वो अपना कोई भी होता है डिपार्चर लाउंज किसी भी जगह, आम तौर पर हाथों में उनको कोई ना कोई किताब होती है, कोई चीज होती है, उसके अंदर बच्चे भी होते हैं तो वो भी लगे हुए होते हैं, तो बच्चों में भी आदत हो कि अपने वक्त को इस अंदाज से जाया ना करें। वो हमारे यहां तो आमतौर पर कोई बैठा होता है डिपार्चर लाउंज में, सिर्फ एक दूसरे को देख रहे होते हैं, खाली ऑब्जर्व कर रहे होते हैं कौन क्या कर रहा है, क्या नहीं कर रहा है, उसने क्या पहना हुआ, फजूल इस तरह की चीजें। तो ये चीजें ऐसी हैं कि इसी से ही वक्त जाया नहीं हो किसी भी जगह, हत्ता के कालीम के मुताबिक तो कहीं बच्चे भी नजर आते थे उनको वहीं बैठ के पढ़ाना शुरू हो जाते थे, हत्ता के वो बच्चों को जमा करके मजलिस भी जो है मुख्तसर सी पढ़ दिया करते थे। तो उलमा के मिलता है कि अपने वक्त को क्यों जाया करें, हर वक्त कुछ ना कुछ हासिल होते रहना चाहिए। ये आयतुल्ला अमीनी अब्दुल हुसैन अल अमीनी साहिब अल गदीर हर वक्त तसनीफ व तालीफ और उसमें मशगूल रहा करते थे, कभी कोई वक्त जाया नहीं किया। अच्छा, उस लिहाज से एक बात और, आयतुल्ला बहजत कहते थे जो हमें नूरानियत नहीं आ पाती और कुद्दूसियत नहीं है, तो कहते थे कि हमारी दीनी कमजोरी की एक वजह यह कि मुस्तहबात को हम तर्क करते। पहले जमाने के उलमा में नूरानियत ज्यादा इस वजह से थी कि वो मुस्तहबात पे ज्यादा कारबंद थे, ज़ियारात भी पढ़ते थे, दुआएं पढ़ते थे, तिलावत तो कुरान किया करते थे, अव्वल वक्त नमाजें पढ़ते थे, तमाम मकरूहात जिसके अंदर अलल खुसूस तुलू फजर से तुलू आफ्ताब के दरमियान जागते रहना, इसके ऊपर जो है वो अमल करते थे। लेकिन हमारे यहां ये क्या होता है कि पूछते हैं कि वाजिब तो नहीं है ना, ये मुस्तहब तो छोड़ा जा सकता है, मुस्तहबात को तर्क करने वाली चीजें, तो मुस्तहबात को जितना तर्क करेंगे उतनी रूहानियत कम होगी, उतनी नूरानियत कम होगी, और मकरूहात को इस तरह से अंजाम देना कि भाई ठीक है हराम तो नहीं है ना, मकरूह ही तो है, चले मकरूह कर रहे हैं, नहीं, इर्तकाब मकरूहात जितना ज्यादा होगा उतनी नूरानियत भी कम होगी। तो इसमें भी अपने आप को बढ़ाना है कि हमारी जो एक दीनी कमजोरी की वजह जो है वो ये है कि हम मुस्तहबात पे उस अंदाज से कारबंद नहीं होते। तो एक दीनी तालिबे इल्म को भी चाहिए कि वो दुआएं अस्कार और ज़ियारात तिलावत कुरान अव्वल वक्त नमाज और मकरूहात को भी देखे, कौन सी चीज कोई कब मकरूह है कब मकरूह नहीं है उसका भी ख्याल रखे, तो फिर उसके अंदर वो नूरानियत बिल्डअप होगी। ये बड़ी अहम चीज है, और अलल खुसूस नवाफिल वगैरह की पाबंदी करना, नमाज शब पढ़ना, या जो नवाफिल यौमिया हैं, नवाफिल यौमिया अगर कोई शख्स वैसे ना पढ़ सके तो कम से कम उसका एक मुस्तहब कफारा या सदका होता है कि मसलन रोजाना एक किलो आटे के बराबर, उसकी एक खास कैलकुलेशन है लेकिन मैं वैसे ही चलें एक अंदाजन के तौर पर पूरे दिन की नमाजों के नाफिला के तौर पर भी, यानी अगर हर महीने 25 किलो आटा जो है वो निकाल दिया जाए, 30 किलो निकाल दिया जाए, कोई इसको अफोर्ड कर सके तो कम से कम उन नवाफिल का जुबरान हो जाता है। वैसे तो हर दो रकत के नमाज के एतबार से भी उसका एक कफारा है, लेकिन कोई इतना ना कर सके तो पूरा टोटल दिन का भी करके महीने का एक साथ निकाल कर तकरीबन 25-30 किलो आटा अगर गुरबा तक पहुंचा दे तो वो भी नवाफिल जो आप नहीं पढ़ पाती नवाफिल यौमिया, तो उसका भी जुबरान हो जाता है। इसी एतबार से इसके अंदर भी आता है कि रोजाना जो खास दुआएं हैं अस्कार हैं इनकी भी तालिब इल्म पढ़े तो ये भी उसके अंदर एक नूरानियत पैदा करती। अच्छा, इल्म को हर जगह हर मौके पर हासिल करना है, हत्ता कि आयतुल्ला जवादी आमिली ये बात फरमाते हैं कि दीनी तालीमात के एतबार से कब्रुस्तान भी एक मदरसा है। वो फरमाते हैं कब्रुस्तान भी एक मदरसा है। बाकायदा रिवायत में मिलता है कि हजरत अमीर के पास, हजरत अमीरुल मोमिनीन अली इब्ने अबी तालिब अलैहिस्सलातु वस्सलाम, ایک شخص آیا کہا کہ مولا مجھے کوئی نصیحت فرمائیے. حضرت امیر نے فرمایا کہ تم کہاں رہتے ہو؟ کہا کہ مولا میں وہ قبرستان کے برابر میں میرا گھر ہے. مولا نے کہا تجھے تو کسی نصیحت کی کوئی ضرورت ہی نہیں, قبرستان کے برابر میں رہتا ہے. یعنی اس سے تمہیں پوری نصیحت گویا ایک مدرسہ ہے جو آپ کو نصیحتیں پرووائڈ کرتا. تو وہ خود ایک مدرسہ, ایک جگہ جہاں سے آپ کو نصیحتیں حاصل ہوتی ہیں, جس سے یہاں سے آپ کو علم حاصل ہوتا ہے. اور آیت اللہ جوادی عاملی یہ بات بھی ارشاد فرماتے ہیں کہ زیارت قبور, قبور جو ہے وہ آئمہ نے جو اس میں باقاعدہ جملے سکھائے کہ جس میں ہم مردوں سے گفتگو بھی کرتے ہیں, وہ جملے جو قبرستان کے باہر بھی لکھے ہوئے ہوتے ہیں کہ زیارت اہل قبور, السلام علی اہل لا الہ الا اللہ من اہل لا الہ الا اللہ والی جو دعا ہے, اس میں ہم باقاعدہ مردوں کو لا الہ الا اللہ کی قسم دے کے کہتے ہیں کہ ہمیں آپ خبر دیں کہ اس دنیا میں آپ کے ساتھ کیا چل رہا ہے. کیف وجدتم قول لا الہ الا اللہ, آپ نے کیسا پایا کلمہ لا الہ الا اللہ کو. یعنی ہم ان سے لا الہ الا اللہ کی قسم دے کر چیزیں دریافت کرتے ہیں. تو اس سے یہ بھی معلوم ہو کہ فقط دینی مدرسہ یا علم حاصل کرنے کی جگہ صرف یہی نہیں جہاں مروجہ طور پہ بیٹھے ہوتے ہیں, بلکہ ہر چیز کو نگاہ عبرت سے دیکھنا, حتیٰ کہ قبرستانوں کو بھی سے بھی آدمی جو ہے وہ علم حاصل چاہے تو کر سکتا ہے, نگاہ عبرت اگر وہ پیدا کرے. یہ قبرستان, یہی وجہ ہے کہ ہمارے علماء میں آیت اللہ سید جمال الدین گلپائیگانی, یہ وہ تھے جس کا ابھی میں نے چشم برزخی کے متعلق کہا کہ حقیقی طور پر نظر آنے لگتی ہیں چیزیں, ان کا اکثر و بیشتر تذکرہ آتا ہے. اپنی آنکھوں سے عذاب قبر کو اپنی آنکھوں سے دیکھا کرتے تھے, وادی السلام کے قبرستان میں جاتے تھے, اور بہت سے وادی السلام میں ظالمین بھی دفن ہیں. ظاہر ہے کہ جو ہوتے تھے وہ وہیں پہ دفن ہوتے تھے, تو ان ظالموں کے عذابوں کو تفصیل کے ساتھ بعد میں آیت اللہ جمال الدین گلپائیگانی نے بیان بھی فرمایا. جو کہتے ہیں کہ وہ وادی السلام کے قبرستان میں اس طرح سے جاتے تھے, گھنٹوں وہاں پہ بیٹھا کرتے تھے, اور خود آیت اللہ سید جمال الدین گلپائیگانی کی قبر مبارک بھی وادی السلام میں ہی نجف اشرف میں. جو کوئی زیارت پہ جائے تو ان علماء اور عرفا کی قبور پہ بھی اس کو ضرور جانا چاہیے. اور جن کا بھی تذکرہ ہوا تھا آیت اللہ سید علی آقا قاضی کا, ان کی قبر مبارک بھی وہیں وادی السلام کے قبرستان میں داخل ہوتے ہی الٹے ہاتھ پر ان کی قبر ہے. تو وہاں پر بھی انسان کو چاہیے کہ ضرور جائے. تو آیت اللہ جمال الدین گلپائیگانی یہ بات فرماتے تھے, اور بڑی اہم بات تھی کہ جن کے بھی والدین حیات ہوں وہ ان کی براہ راست خدمت کرے, اور جن کے والدین اس دنیا سے چلے گئے ہیں ان کی قبور پہ جانا ہرگز ترک نہ کرے, ہرگز ترک نہیں کرنا چاہیے ان کی قبور پر جانا. اور آیت اللہ مجتہدی تہرانی یہ فرماتے تھے کہ آپ اندازہ نہیں کر سکتے کہ وہ مردے جن کی قبور کی زیارت کے لیے آپ جاتے ہیں وہ آپ کے آنے سے اس قدر خوش ہوتے ہیں, اس قدر خوش ہوتے ہیں کہ جس طریقے سے عام طور پر کوئی بہت ہی قریبی عزیز کوئی کسی گھر پر آ جائے تو جس قدر خوشی محسوس ہوتی ہے, اس سے کہیں زیادہ وہ مردے آپ کے قبر پہ آنے سے خوش ہوتے ہیں. تو اور وہ یہ فرماتے تھے کہ لوگوں کے امور میں, یہ بہت اہم بات ہے, وہ فرماتے تھے لوگوں کے امور میں جو یہ رکاوٹیں کھڑی ہوتی ہیں, رکاوٹیں, اس کی رکاوٹیں کھڑی ہونے کی بڑی وجہ اپنے والدین کی قبور پر نہ جانا ہے. لوگ عام طور پر ترک کر دیتے ہیں, سال ہر سال عید پہ چلے گئے, نیما شابان والے ایک دن چلے گئے, اکثر و بیشتر جانا چاہیے. خواہ فرماتے ہیں کہ خواہ والدین دنیا میں راضی تھے, لیکن جن اولادوں نے اپنی والدین کی قبور پر جانا بند کر دیا ان کے والدین اب ان سے ناراض ہو گئے, یہ لوگ اب آپ ہو گئے. اس کے نتیجے میں کیا ہے کہ ان کی اولادوں کے لیے ان کے کاموں میں رکاوٹیں کھڑی ہونا شروع ہو جاتی, پریشانیاں آنے لگتی, مشکلات آنے لگتی. تو جب ہی روایت میں یہ بات آئی ہے کہ بعض نیک اولادیں والدین کے انتقال کے بعد آپ ہو جاتی, تو بہرحال وہاں پہ انسان ضرور جائے, اور جانے کے بعد جب وہ وہاں پہ پہنچتا ہے تو بے تحاشا خوش ہوتے ہیں, اور بے تحاشا خوش ہونے کے بعد ان کے لیے دعائیں دیتے ہیں. ان کے اس دعاؤں کے نتیجے میں ان کے سارے بگڑے ہوئے کام آسان ہو جاتے ہیں, بلکہ مشکلات آنے ہی نہیں پاتی کیونکہ وہ ان کے لیے دعا کر رہے ہوتے ہیں. اور یہی وجہ ہے کہ علماء اس کی خصوصی تاکید کرتے ہیں کہ والدین کی قبور پر جا کر اللہ سے دعا مانگی جائے. آیت اللہ حافظ بشیر نجفی نے بھی इस बात को लिखा है कि अगर किसी मोमिन की कोई हाजत पूरी ना हो रही हो तो वो अपने माँ बाप की कब्र पर जाए और कहे कि ऐ मेरे वालिदैन, आप खुदा से मेरी शिफात करें कि वो मेरी हाजत को पूरा करें। तो ये वालिदैन उसके लिए खुसूसी दुआ करेंगे और इसकी मुश्किलात और परेशानियां हल हो जाएंगी। तो दीनी तालिबे इल्म के लिहाज से भी ये बात है कि जब वो उनकी दुआ शामिल हाल हो जाती तो इसके लिए इल्म में भी बहुत आसानियां होती हैं, उस इल्म के अंदर नूरानियतें भी पैदा होती हैं, वरना क्या होगा कि रुकावटें खड़ी होंगी। और जिनके वालिदैन हयात हैं उनकी यहां खिदमत करके ये तमाम उमूर, अभी तो मामला तो उनके बिल्कुल हाथ में, जिनके बहरहाल दुनिया से वालिदैन चले गए हैं और अब कब्रिस्तान दूर हैं, जाना भी मुश्किल होता है बाज़ औक़ात, तो बहरहाल नेक काम दूर से बैठे हुए भी करें उनके लिए, लेकिन बहरहाल कब्र पर जाने की अलग से भी ताकीद है। बाज़ औक़ात ये होता है कि हम रोजाना तिलावत कुरान करके और उनके लिए नेक अमल हदिया करते रहे तो अब वो सोचते हैं शायद जाने की जरूरत नहीं। मसलन कोई लाख वालिदैन के पास अब पैसे भिजवाता रहे लेकिन साला साल उनसे मिलने के लिए ना जाए तो बहरहाल वालिदैन नाराजी हो जाएंगे, उससे कहेंगे हमें इस पैसे की भी कोई जरूरत नहीं, तुम्हें खुद आना चाहिए था हमारे पास। तो बहरहाल ये कि वालिदैन को उस लिहाज से या उनके कबूर के ऊपर जाना, अगर दुनिया से चले गए हैं तो उनके कबूर पर गाहे बगाहे इस अंदाज से जरूर जाना चाहिए। तो आयतुल्ला हाफिज बशीर ने भी कहा और आयतुल्ला सिस्तानी ने तो अपने तौजील मसाइल में भी लिखा है कि वालिदैन के कबूर पर जाकर अल्लाह ताला से हाजत तलब करना एक मुस्तहब काम है, क्योंकि वो एक तो खुद वहां पहुंचने से खुश होना, फिर वालिदैन का उसके जवाब में उसको उनको दुआ देना, और परवरदिगार बहुत आसानी के साथ उनकी दुआ को कबूल कर लेते और हमारे सारे काम हल हो जाते। तो ये इसकी बड़ी अहमियत है। तो हम दुनिया के अंदर भी देखते हैं कि कितने मसरूफ हैं हमारे उलमा मुज्तहिदीन रहबर मौज़म, अब भी पाबंदी के साथ अपने वालिदैन के कबूर पर आते हैं, बल्कि सिर्फ क्योंकि जाहिर है कि वो तो एक पूरी मुमलिकत के बाप के एतबार से भी हैं, तो शदीद बर्फबारी और सर्दी की हालतों में भी कब्रिस्तान में है, लेकिन उसके बावजूद बर्फबारी में भी कब्रिस्तान जो है जाना उनकी सीरत में, अगर आप तस्वीरें भी निकाल के देखें। अच्छा, आयतुल्ला जवादी आमिली अपनी वालिदा की कब्र मुबारक पे अक्सर व बेशतर जाते हैं, वहां जाके बल्कि कब्र को धोते भी हैं और जिस तरीके से एक अपनी मोहब्बत का इजहार करना ये सब कुछ, अगरचे लोग यहां पर क्या होता है आमतौर पर मसरूफियतों के बहाने के आजकल क्या करें टाइम ही नहीं मिलता है, तो ये बेइंतहा मसरूफ हैं ये लोग, इनके पास तो यानी कामों की कोई हद ही नहीं, लेकिन उसके बावजूद भी उस लिहाज से आप देखेंगे, क्योंकि अब जाहिर है जो यहां तस्वीरें अब इसकी नहीं कि हम खुदा ना खास्ता कोई वहां किरदार नजर आ रहा होता है इस वजह से उनका तस्करा कर रहे हैं, ये नहीं कि कोई दिमागी तौर पर बहुत ज्यादा मुतासर हैं तो किसी खास मुल्क के माजल्ला जो एजेंट करार दे दिया जाता है फौरन, चीजें नजर आती हैं। यहां तो ये सूरत हाल होती है कि यहाँ के एक इम्पोर्टेड वजीर आजम थे, बाहर रहते थे, जब उनको इम्पोर्ट करके यहाँ लाया गया और वजीर आजम बनाया गया था तो उनको ये भी नहीं पता था कि मेरे वालिद की कब्र कहाँ है, तो बाकायदा एक जाली कब्र के ऊपर उनके वालिद का नाम लिख के जो है वो लगा के तस्वीरें वगैरह खींची गई थी। तो यहां तो ये सूरत है, लेकिन वहां पर आप देखें जो है वो डॉक्टर रूहानी जो मौजूदा सदर हैं, ये गाहे बगाहे अपने वालिदैन की कबूर पे जाते हैं, इससे पहले जो सदर थे खातिमी वो जाते थे, अलग कितनी मसरूफियात है। आयतुल्ला नूरी हमादानी दर्स वगैरह कितनी, लेकिन उसके बावजूद भी अपनी वालदा की कबर पे जाना, वालिद की कबर पे जाना, बाकायदा बैठकर तिलावत कुरान करना, सीरत नजर आती है वहां पर। हाशमी रफसंजानी ये भी सदर थे लेकिन अपने वालिद की कबर पे इस अंदाज से जो है वो जाया करते थे। आयतुल्ला महदवी कनी उनके बेटे, तो उलमा की पूरी एक सीरत है, इसी वजह से इनको तौफीकात के खजाने मिलते हैं, तौफीकात के खजाने, बच्चों को भी बल्कि वो इसका आदि बनाते हैं। यहां तो हमारे आमतौर पर बच्चों को अवॉइड किया जाता है, भाई कब्रिस्तान लेकर क्यों जाएं, नहीं वहां पर साथ लेकर जाते हैं, बच्चा वहीं अपने बाप की कब्र के साथ लेट के आराम भी कर लेता है, सो भी लेता है, ऐसे कब्रिस्तान बनाते भी हैं वो। यहां तो हमारे यहां एक आधा अच्छा चले कब्रिस्तान बन गया है, वरना आमतौर पर जो कब्रिस्तान है वो तो किसी भूत बंगला टाइप की जगह जो है वो महसूस होते हैं। वाकईतन इस किस्म के टूटी फूटी कब्रें हैं, अंदर से बू आ रही है, कुत्ते लौट रहे हैं वगैरह, इस तरह की यहाँ के हाल आमतौर पर कब्रिस्तानों के। तो बहरहाल उस लिहाज से आप देखें ये हम क्या बात बयान कर रहे हैं कि बहरहाल अब देखिए इनका तस्करा ऑलरेडी, पिछली दफा मुझे क्लास लेनी थी नहीं हो पाई, लेकिन इनका तस्करा ऑलरेडी था ही उसके अंदर मौजूद, लेकिन आपने देखा कि ये शहीद उनका तस्करा इस अंदाज से जो है वो अब फिर दोबारा आ रहा है। और जो हम कर रहे हैं वालिदैन की खिदमत करने से, उनको खुश करने से जो नेकियां और तौफीकात के खजाने मिलते हैं, इस शहीद के पास अपने वालिदैन के इकराम की वजह से तौफीकात का कैसा खजाना इसको हासिल हुआ कि शहीद कासिम सुलेमानी। और एक मैं वैसे भी बता दूं कि आमतौर पर एक फिकही हुक्म भी है, आज किसी वक्त जो है वो वहां आकर तदफीन जब भी इनकी हो जाएगी तो उसके बाद जो पहली रात आएगी उसमें नमाज शब नमाज वहशत कबर पढ़ना, वो शहीद के लिए भी है। नमाज वहशत कबर एक खास सवाब होता है, यानी वहशत कबर के मुताबिक ये नहीं कि वसन उसे वाकई वहशत ही होगी तो जो उसको दूर किया जाएगा, और शहीद को क्या वहशत, बहुत से लोग कहते हैं इसकी कोई जरूरत ही नहीं, ये खुद एक खास किस्म का सवाब ये नमाज रखती। तो नमाज वहशत कबर शहीद के लिए भी पढ़ी जा सकती, वो तो एक खास किस्म का सवाब है जो उस नमाज के नतीजे में उसको मिलता है। सदका भी निकालें उनके लिए और नमाज वहशत कबर भी पढ़ें। और ये वो शख्सियत थी वाकईतन जिसे कहा जाता है कि हजरत कासिम की तरह से इनके भी जिस्म के टुकड़े हो गए। हजरत कासिम के जिस तरह जिस्म के टुकड़े हुए थे, जबकि जिसके मुतालिक अक्सर जाकिरीन ये पढ़ते नहीं कि अच्छा कासिम मायने है तकसीम करने वाला। कहा जाता है हजरत कासिम के मसाइब में अक्सर उलमा ये जुमला पढ़ते हैं और जाकिरीन भी कि जब तक कासिम जमीन पर थे वो कासिम थे, लेकिन जब वो जीन से जमीन पर आए तो तकसीम हो चुके थे। तो बहरहाल ये एक चीजें ऐसी हैं कि इसी उन्हीं की सीरत पे अमल करते हुए जिस्म के संदाज से उसी राह में टुकड़े इनके हुए हैं। और इनको उम्मीद है कि जिस तरीके से सैयदो शोहदा ने इनको अपने इसी तरीके से बाजुओं में लिया होगा शहादत के बाद, तो बहरहाल इनसे एक बात और कही जाती थी, वो ये थी कि जब इनसे कहा जाता था कि आप मालिक अश्तर हैं, उलमा वैसे आमतौर पर और अफराद भी अपने आप को उनसे मुशाबहते देना पसंद नहीं करते, वो बहुत अजीम शख्सियात थी, जब इनको कहते थे कि आपको मालिक अश्तर, वो कहते थे अगर मेरी तारीफ में मुझे मालिक अश्तर कहा गया और मैं इस बात पर यकीन कर लूं तो मैं तो तनजुली का शिकार हो जाऊंगा, मैं अपनी जात में अगर खुद को पस्त समझूंगा तो अल्लाह मेरी मंजिलत को बढ़ाएगा। तो ये बहरहाल एक उस लिहाज से चीज थी, और ये बाकायदा हमने इनकी इस बात की पोस्ट भी बनाई थी जो इनकी बात थी कि उनसे पूछते थे आखिर आप रिटायर कब होंगे, तो ये कहते थे कि मैं इमाम हुसैन की नौकरी में रिटायरमेंट में उम्र की कोई हद मुकर्रर ही नहीं, जब तक के मौला मुझे अपनी नौकरी में हाजिर देखना चाहेंगे मैं मैदान में हाजिर रहूंगा। और उसी मैदान में ड्यूटी के दौरान जो है इन्होंने देते हुए अपनी जो है वो शहादत इनको मिली है। और आप देखते हैं सब लोग इंतहाई सादा तरीन आदमी थे, कोई ऐसा प्रोटोकॉल वगैरह नहीं रखते थे, साइकिल पे बैठे नजर आ रहे हैं, जमीन पर लेटे हुए नजर आ रहे हैं, मेरे पास इतना वक्त नहीं है और ना उनको चीजें उनकी दिखाता आपको। और कहा जाता है कि जिस वक्त अबू बकर बगदादी ने इनको बाकायदा दाइश के सरबरा ने वासिले जहन्नम हो चुका है जब इनको धमकी दी थी, जहरा इतना नुकसान पहुंचाया था दाइश का खात्मा करके रख दिया, तो कहा था कि ये अगर हमारे हाथ लग गए तो हम इनको जिंदा जला देंगे। तो इस पर कासिम सुलेमानी ने हंसकर कहा था कि मैंने तो बिस्तर पे मरने ना मरने की दुआएं अल्लाह से मांगी हुई हैं, यानी ये मुझे धमकी दे रहा है। और ये जिस वक्त उस मस्जिद में खिताब करने के दौरान ये धमकी दे रहा था, मैं उसी मस्जिद में तीसरी सफ के अंदर खुद बैठा हुआ था। तो बात अच्छा, ये बीबीसी फारसी ने भी ये वाली इनकी रिपोर्ट दी थी, इसकी मैं बहुत ज्यादा तहकीक नहीं कर सका कि कब इन्होंने कैसे कहा था और कहां कहा था ये बात, और उस पर बहुत से लोगों ने एतराज भी किए कि अगर वहां पर ये मौजूद थे तो कैसे मुमकिन है किसी ने उनको पहचाना ना हो। तो बहुत से लोगों ने इसकी एक इरफानी और वो भी ताबीर जो है वो पेश की है कि देखिए इमाम जमाना के बहुत सारे काम करने वाले और उनके खिदमत गुजार ऐसे हैं जिनसे इमाम काम ले रहे होते हैं तो वो लोगों के दरमियान जाहिर भी नहीं होते, मुमकिन है उन लोगों को नजर नहीं आ रहे हो लेकिन वो वहां पर उस अंदाज से मौजूद हो। तो बहरहाल चीजें ऐसी पॉसिबिलिटीज हो सकती हैं, ये वाकया कितना ऑथेंटिक है कितना नहीं इसके लिहाज से तो नहीं, लेकिन मुझे कोई ऐसा अचंभे वाली बात बहरहाल इसके अंदर नहीं लगती। तो बहरहाल तो इनकी एक और खसूसियत भी कही जाती है कि जिस जवान को भी ये मुबारकबाद देते थे महाज पर शहादत की वो जरूर शहीद हो जाता था, यानी ऐसी इनकी निगाह थी कि पहचान जाते थे। इनकी भी खास तौर पर खसूसियत अपने वालिदैन को बहुत खुश रखा हुआ था, बहुत खुश, अपने माँ को, अपने बाप को हर वक्त उनके साथ इंतहाई इज्जत और इकराम का जो है सलूक करना, प्यार मोहब्बत का इजहार करना हमारे यहाँ आमतौर पे होता है कि इजहार भी नहीं करते। इजहार की अपनी एक अलग अहमियत और खसूसियत होती, एक है वैसे ख्याल रखना, लेकिन एक है मोहब्बत भरे जुमले भी उनसे कहना, उसका इजहार भी करना, बल्कि यहां तक के उनके कदमों को झुक कर सब जो इस ओहदे के ऊपर मौजूद हो आमतौर पर। तो कहा जाता, सुनने में आया है कि अभी कुछ ही अरसे पहले एक बड़े फौजी ओहदेदार को सजाए मौत हुई है गद्दारी के जुर्म में पाकिस्तान में। सुनने में आता है कि लोग जो उनके करीबी अफराद हैं उन्होंने बात बयान की कि आखिर ऐसा कभी नहीं हुआ कि इतने बड़े ओहदेदार को सजाए मौत इस अंदाज से हुई हो। तो कहते हैं कि एक मरतबा जब बड़े ओहदे पर भी पहुंच गए थे तो उनके जो देहाती वालिद एक दफा मेहमान बैठे हुए थे वो भी अंदर आ गए, तो लोगों ने पूछा ये कौन है, कहा कि ये हमारा माली है। माली कहा था उसको, यानी कहा जाता है इन चीजों के आसारे वजी भी होते हैं, यानी इस तरह का उसने शर्मिंदा होकर कि मैं देहाती कहूं कि ये मेरे वालिद हैं, तो उसने कहा ये हमारा माली, तो उसका नतीजा क्या हुआ कि बहरहाल फांसी हो गई उसको। तो दुनियावी आसार भी कुछ इस अंदाज के होते हैं। तो इतना बड़ा ओहदेदार हो वो इतना आजी और फरोतनी जो है वो इजहार करे, तो बहरहाल ये उनकी एक खसूसियत थी। और उनकी खसूसियत एक और क्या थी, वालदा का तो इसके बाद इनका इंतकाल हो गया था, उसके बाद पाबंदी के साथ तमाम तर मसरूफियात, ये शख्स था जो ईरान में बहुत ही कम रहता था, कासिम सुलेमानी बहुत कम, लेकिन अपनी जब भी आते थे अपनी वालदा की कब्र के ऊपर जरूर जाया करते थे। तो आपने देखा कि तौफीकात का यानी तौफीक शहादत हासिल हुई, कितनी खिदमात हैं, मुदाफे हरम कहा जाता है जितने रोजे वहां पर बचे हुए नजर आ रहे हैं, कितना बड़ा रोल है इनका कि आइमा के और जितने और बरगजीदा हस्तियों के रोजे हैं, खुद रहबर मौजम ने भी बात, रहबर मौजम तो उनको जब से ही जिंदा शहीद कहा करते थे। तो बहरहाल ये तमाम चीजें ऐसी हैं कि जो जिनका इंसान को चाहिए कि वो ख्याल करे और वालिदैन का इज्जत व इकराम में मजीद इजाफा करे, दुनिया से जा चुके हों तो मुसलसल नेकियां भी करे उनके लिए, उनके कबूर पे भी पाबंदी के साथ हाजिरी दिया करे, तो ये तौफीकात के खजाने उसको मिलेंगे, इल्म के अंदर इल्म में वैसे भी इजाफा होगा और उसमें नूरानियत भी आ पाएगी और नई नई नेकियां करने की तौफीकात मिलेगी। तो ये तमाम अशख़ास ऐसे हैं कि ये इनकी शख्सियात के इनकी ये वाले चीजें भी उजागर करनी चाहिए कि इनकी कौन सी और इखलाकी सिफात इनके अंदर ऐसी थी कि जिसकी वजह से इनको, क्योंकि देखें करने वाले तो काम बहुत सारे ऐसे हैं दुनिया के अंदर, लेकिन कोई इतना ऐसे बड़े लेवल के ऊपर कैसे आ जाता है, तो वो उन चीजों की तरफ भी निगाह करनी चाहिए कि जो अवामिल हैं इन शख्सियात को ऊपर लाने के लिए, और उसमें सर फहरिस्त है अपने वालिदैन के दिल को खुश रखना। अच्छा, अब और आगे बढ़ाते हैं। अब ये बात अभी जैसे जिक्र हुआ था इससे पहले कि इल्म फिका के अंदर आपको, या इल्म फिक जिसे कहा जाता है, इसमें आपको खसूसी तौर पर ज्यादा वक्त को लगाना है और कोशिश ये करें कि कुछ मौजूआती महारतें भी उस अंदाज से हों, ना सिर्फ ये कि बल्कि जो चीजें सीख करती जाए उन्हें दूसरों को भी सिखाती जाए। जहां आपको बच्चे, खानदान के बच्चे मिले उनका वजू चेक करना शुरू कर दें, उनके जरूरी नहीं कि कोई मदरसा, अगर कहीं पे तौफीकात मिले पढ़ाने की तो वहां पर छोटे छोटे मकतब और मदरसे बहुत से, वरना खुद घर पे खोलें। ये हमेशा पूरी आलीशान बिल्डिंग और इमारतों की जरूरत नहीं है, तबलीगात का काम तो इखलास के साथ होता है, इसमें तादाद, जगह और इसकी अहमियत नहीं होती। तो आप कोशिश करें कि जहां आपको खानदान की खवातीन मिल जाएं, कुछ बूढ़ी औरतें मिल जाएं, आप कहें मैं चले आपका वजू चेक करती हूँ, कुछ कुछ ना कुछ उसके अंदर आप कोशिश करके तबलीगात, बच्चों के आप जो है वो चेक करना शुरू कर दें। किसी का एक मरतबा भी आपने वजू सही करा दिया, अब सारी जिंदगी जितनी नमाजें उस वजू के साथ, सही वजू के साथ पड़ेगा, उन सबका सवाब आपको मिला करेगा, एक सवाब जारिया वाले सिलसिले। इसी तरीके से मसलन कितनी चीजें ऐसी हैं कि मौजूआती महारत हासिल करें, कितने लोग हैं अभी तक उनको वजू जबीरा सही नहीं आता, हाथों पर पट्टियां बंधी हो, प्लास्टर बंधा हुआ हो, इसमें वजू कैसे किया जाएगा, उसके खास अहकाम है, लेकिन इतने मुश्किल भी नहीं, मुश्किल से 10 दिन में आप अगर अच्छी तरह से पढ़कर हासिल करें, 15 दिन में, 1 महीने के अंदर आपको हासिल हो जाएंगे कि इसमें वजू कैसे, कब कैसे करना होता है, किन चीजों का ख्याल करना होता है। तो मौजूआती महारतें, इसी तरीके से मसलन तयम्मुम कैसे किया जाता है। तयम्मुम आप किसी से पूछें कि अक्सर व बेशतर को तयम्मुम नहीं आता होगा, 99% अफराद को, जिन्हें आता भी होगा तो आप देखेंगे वो बहुत गलतियां उसके अंदर नजर आ रही होंगी जिससे तयम्मुम बातिल होता है। आप जाएं सेमिनार कर, यहाँ पे एक जमाना था कुछ यानी तालिब इल्म लड़कियों ही ने बाकायदा एक इलाके में हमने ऐलान उसका करवाया था, इलाके में मेरे ख्याल 100-150 खवातीन आई थी और एक ही दिन में 4-5 घंटे का वो पूरा सेशन था, 5-7 लड़कियों ने मिलकर उसको अरेंज किया था और प्रैक्टिकल वजू यहाँ बाकायदा इंतजाम किए गए थे उसके, खवातीन ने उनको वजू अपना करके बताया पूरी, यानी 4-5 घंटे के अंदर वो मुकम्मल यहां से वजू सीख कर चली गई। ये ठीक है कि उसके बाद तौफीकात नहीं हुई और सिलसिले को आगे नहीं बढ़ाया गया, वरना यह था कि इतना अच्छा रिस्पॉन्स मिला था कि उन्होंने कहा कि हम आइंदा भी फिर नेक्स्ट दफा वजू जबीरा का सेमिनार जो है मुनक्किद कर लें, उसके बाद तयम्मुम का कर लें, इसी तरीके से मसलन और बहुत सारी चीजें ऐसी हैं उनकी नमाजों को ठीक करवाने के एतबार से चंद एक क्लासेस जो है वो मुनक्किद कर लीजिए बच्चों की, बड़ों की, किसी भी एतबार से, या हिजाब की कोई क्लास जिसमें हिजाब के मुख्तलिफ मसाइल, मेकअप के मुख्तलिफ मसाइल, कब कैसे कितना किया जा सकता है, यहाँ पर बाकायदा उसकी मुकम्मल क्लासेस भी हो चुकी हैं। खवातीन के मसाइल ऐसे हैं, इस पर 2-3-4-5 जितनी भी क्लासेज हों, खवातीन के इतने सवालात होते हैं मर्दों से नहीं दरियाफ्त कर पाती, खवातीन ही को तखस्सुस इसमें हासिल करना है और आगे बढ़ना है। चीजें बहुत सारी फील्ड खवातीन की बिल्कुल खाली पड़ी हुई, अहकाम खवातीन जो है वो हैं और उसके एतबार से ईरान में और मुख्तलिफ जगहों के ऊपर बाकायदा इसके सेमिनार होते हैं, बाकायदा खवातीन की क्लासें मुनक्किद होती हैं सिखाने के, और इतना ज्यादा अरसा नहीं लगता है, बस चंद क्लासेस के अंदर ये तमाम चीजें जो है वो आ जाती हैं। तो यहां पर ऐसा नहीं होता है, या इसी एतबार से मसलन तरबियत औलाद के वर्कशॉप्स वगैरह 3-4 के तरबियत के, आमतौर पर खवातीन को कुछ भी नहीं पता होता कि उनको इस्लामी लिहाज से तरबियत कैसे करनी है, किन चीजों का मसलन जो है वो ख्याल करना है तरबियत औलाद में, फील्ड्स बिल्कुल खाली पड़ी, यानी बस आइए और इस पर आकर कब्जा कर लीजिए, इतनी खाली। लेकिन यह कि आमतौर पर नजर नहीं आ रहा होता, इसाले सवाब की मजालिस हैं, उसकी खास किस्म की प्रिपरेशन करके इसाले सवाब की मजालिस की आप स्पेशलिस्ट बन जाइए, शादी ब्याह है, प्रेगनेंसी है, डिलीवरी है और उसके दरमियान के कौन से अमल करने हैं, कौन से क्या करने हैं, बच्चे की सेहत के एतबार से क्या है, वज़ अमल में आसानी के अमाल कौन से हैं, एक एक चीज के लिए अलग अलग अमाल है, उसमें महारत हासिल कर ली है। हमारे तरबियत औलाद के तकरीबन 11-12 जो है वो लेक्चर्स हुए थे, उसमें बहुत सारी चीजें तफसील से, तो अगर इंसान हासिल करके और उसे एक उसका खुलासा और निचोड़ बनाकर अपनी क्लासेस के अंदर पेश करके लोगों को फायदा पहुंचाए तो बहुत अच्छा। यही वजह है कि हमारे पैगंबर इस्लाम खत्मी मर्तबत सल्लल्लाहु अलैहि वसल्लम बाकायदा खवातीन ने आकर पैगंबर से दरख्वास्त की थी कि हमारे लिए हफ्ते में एक दिन तालीम के लिए मुकर्रर किया जाए। तो बाज़ उलमा फरमाते हैं कि बाबुन निसा जो बाकायदा मस्जिद नबवी, वहां से खवातीन जो है वो आती थी, और अच्छा खवातीन सिर्फ ये कि इल्म हासिल करने के एतबार से भी, और ये कि खवातीन एक सवाल भी उठता है कि क्या मस्जिद नबवी में औरतें भी आकर नमाज जमात पढ़ा करती, तो जी हाँ, पैगंबर इस्लाम जो औरतें पीछे खड़ी होकर नमाज पढ़ती थी, नमाज जुमा भी पढ़ने आती थी और नमाज जमात जो है वो भी पढ़ा करती थी, तो बहरहाल एक दिन उनके लिए तालीम के लिहाज से मुकर्रर किया गया था और इसका इतनी अहमियत थी तालीम देने के एतबार से कि बिल्कुल शहजादी के जो जहां पर हुजरा था उसके बिल्कुल सामने असाबे सुफा का चबूतरा, जिसे अब उलमा कहते हैं कि सुफा मुबाहिला है, और असाबे सुफा का चबूतरा जरा और इससे पहले वाली जगह थी, और उलमा कहते हैं कि जरा मुश्किल भी है कि पैगंबर ने इतने सारे असाब को खाने सैयदा के दरवाजे के सामने इस अंदाज से बिठाया हो कि कहीं बेहिजाबी वगैरह का कोई इम्कान ना हो, तो मुश्किल है, तो इसको सुफा मुबाहिला कहा जाता है कि जहां पर मुबाहिले से पहले यहां पर दो रकत नमाज पढ़ी थी, फिर उसके बाद जो है वो मुबाहिले के लिए तशरीफ ले गए थे, और उसके सामने असाबे सुफा का चबूतरा भी था, तो उनको वहां पर सिर्फ खिलाया पिलाया नहीं जाता था बल्कि तालीम भी दी जाती थी। उनके लिए भी कितने फजला और कितने असाब ऐसे हैं जो वहां पर जो है बड़े बड़े आलिम बनकर निकले, जो कि उस लिहाज से वहां रहने की जगह नहीं थी, लेकिन पैगंबर ने उनको वहां पर रिहाइश मुहैया की हुई थी और इनको खाने और रोटियां वगैरह शहजादी तक पकाकर भिजवाया करती थी। एक सवाल उठता है ना कि आखिर वो उनकी तो अपनी खुराक कुछ नहीं होती थी, ज्यादातर वो लोग रोजे से भी होते भी थे खाते भी थे, तो बहुत ही मामूली खाना उनकी खुराक थी, तो आखिर इतनी चक्की कैसे पीसती थी कि हाथों में छाले पड़ गए थे। तो ये चक्की अपने लिए नहीं पीसी जाती थी, ये इन अफराद के लिए पीसी जाती थी, उनको रोटियां पका पका के इतनी बड़ी तादाद में, 300-300 की तादाद में यहाँ पर लोग जो है वो बैठा करते थे, और उनके खिलाने पिलाने का इंतजाम भी पैगंबर का था, और उनको वो भी मुहैया की जाती थी, यहाँ पर तालीम भी दी जाती थी। तो ये सब चीजें ऐसी हैं कि देखिए साबे सुफा के लिए तालीम का इस लिहाज से इंतजाम अलग से किया गया था। मस्जिद कुबा के अंदर जो तालीम का इंतजाम बाकायदा पैगंबर ने जब मस्जिद कायम की थी, तो यहां पर इस उस वहां जो तालीमी निजाम था उसकी निगरानी पैगंबर अकरम खुद फरमाते थे, पैगंबर की अपने जेरे निगरानी ये चीज होती थी। तो ये चीजों को आज भी फरोग देने की जरूरत है जरूर, यानी ये नहीं कि बस जो मखसूस मदारिस हैं जिसमें लोगों के ग्राही गांव से दूर भी हैं, इतनी तादाद में है भी नहीं, घर घर ये सिलसिला होना चाहिए। एक दफा बहुत पहले जब यहाँ पे बड़ी किलिंग चल रही थी कराची में और सब कुछ था और मदारिस और वो भी सब टारगेट के अंदर थे, लोग डरते भी थे यहाँ पर भेजते हुए, अब खुदा का शुक्र है हालात बेहतर हुए। तो बहरहाल उसमें एक चीज ये थी कि बिलफर्ज अगर मदारिस उस लिहाज से ना चल पाए और कोई ऐसी सिलसिला हो, तो घर घर अगर दर्स का सिलसिला शुरू हो जाए, तो ये ऐसी चीजें जो कोई खत्म नहीं की जा सकती। दर्स चंद मखसूस मदरसों पर पाबंदी लग जाए तो क्या करें हम, कुछ नहीं, हालात ऐसे हो गए, लोग भी भेजना बंद कर देंगे और मुश्किलात भी खड़ी हो जाएंगी। लेकिन घरों के सिलसिले अगर छोटे छोटे दर्स हर घर के अंदर कायम हो जाए हफ्तेवार भी, तो लोगों को इल्म का सिलसिला रुकेगा नहीं और बच्चों की तरबियत घर में ही हुआ करेगी। तो बहरहाल ये एक होम स्कूलिंग वगैरह का तो कितना चीजें राइज भी हैं, और तो दीनी लिहाज से भी होम स्कूलिंग जो या घर के अंदर कोई इस तरह के छोटे मदरसे ट्यूशन लगाने के एतबार से बच्चों की तरबियत या घर में कम से कम दर्स का एक सिलसिला जो जरूर होना चाहिए, जो घरों में खत्म हो गए। खत्म होने के मायने हो गए जब भी बेबरकतियां घरों में हो गई, लड़ाई झगड़े शैतानों ने डेरे डाल ली, ये नूरानियत पैदा करने वाली चीजें घरों से खत्म हो गई। अच्छा अब है टाइम कुछ अच्छा, अब अपने जितना भी इल्म हासिल करें, देखिए उस इल्म के ऊपर अमल भी कर रहा है। इल्म हासिल करते जाएं और अमल ना करें तो इसको कहा जाता है मुनाफिकत, निफाक अमली पैदा होने लगेगा। निफाक अमली, अमली तौर पर निफाक। तो अमल उस लिहाज से करना है और तभी आपके अंदर नूरानियत आएगी। जितना अमल करते जाएंगे अपने इल्म पर उतनी नूरानियत बढ़ेगी, और जितना इल्म बढ़ेगा और उसके मुकाबले में अमल कम होगा या रुका रहेगा, उतनी जुल्मत में इजाफा होगा, बल्कि शायद ये इल्म आपको और दूर ले जाए अल्लाह से। हिजाब का खसूसी आपको ख्याल रखना है। सबसे बेहतरीन हिजाब चादर को कहा गया है, तमाम उलमा कहते हैं कि सबसे बेहतरीन काले रंग की चादर है औरत के लिए हिजाब। वैसे तो हिजाब जिसमें ये अपने आजा को वो छुपा ले बहुत अच्छा है, लेकिन ये कि सिया चादर को बेहतरीन हिजाब कहा गया। इसमें कोशिश करेंगे हिजाब के मायने ये नहीं कि बस यानी बहुत फैशनेबल किस्म के आप हिजाब शुरू कर दें, उसमें गोटे किनारी वगैरह कोट वगैरह के अंदर लगा लें, या कोई और चुस्त हो या कोई भी इस तरह की चीज। चादर के अंदर यह होता है कि इसके अंदर एक अलग से एक तकद्दस एक नजर आता है, और एक रूहानियत और एक नूरानियत चादर के अंदर है। बहरहाल तो इसमें कोशिश करें कि अपने हिजाब को बेहतर से बेहतर बनाएं। बेहिजाबी रही और शादी ब्याह और तकरीबात के अंदर मेकअप वगैरह करके जाना, तो बहरहाल एक उसके अंदर एक नूरानियत नहीं आ पाएगी, एक जुल्मत सी उस इल्म के साथ रहेगी। तो आपको अपने खवातीन होने के एतबार से हिजाब को भी बेहतर बनाना चाहिए एक दीनी तालिबा को अलखसूस। सुस्ती और काहिली से अपने आप को दूर करना है। ये खुद सुस्ती और काहिली जितनी पैदा होगी दीन के अंदर, हर वक्त आराम तलबी, अपने आप को जरा सख्ती में भी इल्म के एतबार से डालना पड़ता। तो बहरहाल इससे अपने आप को दूर करना है। और यही देखिए वही टाइम जैसे मैंने पिछली दफा कहा था सबके पास, उसी में ही आज उनका अगर तस्करा आया है कासिम सुलेमानी का, तो शेख इब्राहिम जगजकी का भी तस्करा उस लिहाज से जरूरी। 1 करोड़ अफराद को तकरीबन शिया किया, दुरूद भेजिए मोहम्मद नाइजेरिया की आबादी 16 करोड़ है तकरीबन, उसमें इतने लाखों करोड़ों अफराद को जो है वो अच्छा खुद भी पहले मालिकी مسلک سے تعلق رکھتے تھے. اس کے بعد یہ کنورٹ ہوئے اور امام خمینی کا زمانہ اس وقت تھا اور شیعہ ہوئے اور اس کے بعد پھر تبلیغات کے سلسلے میں وہاں گئے. نو بیٹے, نو اولادیں تھیں, نو اولادیں. یہ زینت زکزکی, ان کی زوجہ محترمہ, جو کہ یہ اس واقعتا اس خاتون نے نو اولادوں میں سے چھ اولادوں کو اپنے ہاتھوں سے, یعنی جو قبر کے اندر ایک لحاظ سے دیکھا جائے تو اتارا. چھ تو شہید کر دیے گئے اور دو بیٹیاں اور ایک بیٹا صرف جو ہے اس وقت موجود ہے. تو ان خاتون کی بھی بہت خدمات ہیں اس لحاظ سے, اور ان کی بہو بھی شہید ہو گئیں جب حکومت نائجیریا نے جو جس لحاظ سے کریک ڈاؤن کیا. اور کوئی آج تک ان کے وہ جتنے مقدمات ہیں کوئی ایسی چیز نہیں دکھا سکتے, صرف ایک ہے ان کا جرم, وہ ہے جرم تشیع, اہل بیت کے راستے کے اوپر چلنا. یہ ان کا سب سے بڑا جرم تھا کہ ایک شخص نے, دیکھیے وہی یعنی خود کسی اور مسلک سے تھا, مسلک تبدیل کر کے مذہب حق کو اختیار کیا, اس کے بعد اتنی تبلیغات کی کہ ایک کروڑ لوگوں کو شیعہ کر دیا. واقعتاً ایک بہت ہی عظیم جو شخصیات یہ سب گزری ہیں. اتنا وقت نہیں ہے ہمارے پاس, ورنہ دیگر اور شخصیات کا, شیخ النمر کا اور عیسیٰ قاسم کا جو بحرین کے ہیں, اس طرح سے کتنے افراد کی زندگیاں اس انداز سے نظر آتی ہیں کہ عجیب ایک مجاہدانہ, یعنی عالم دین بھی ہیں, علم دین میں بھی اس مقام پر گئے اور تبلیغات میں بھی اس مقام تک گئے, اور اس کے بعد جو مقاومت اور ظالم کے خلاف جو تحریکوں کو چلایا اور کس انداز سے اپنی ذمہ داری کو ان شخصیات نے واقعتاً پورا کیا. تو یہ بڑی عجیب و غریب شخصیات ہیں. تو بہرحال یہ اس وقت پیدا ہوتا ہے کہ جب ہر حال میں خدا یاد رہے. وَعْلَمْ أَنَّهُ لَا إِلَهَ إِلَّا اللَّهُ, وَعْلَمْ جو قرآن کی قائد بھی ہے کہ وَعْلَمُ أَنَّ اللَّهَ يَرَى, کہ اس بات کو جان لو کہ اللہ تم کو ہر وقت دیکھ رہا ہے, ہر وقت دیکھ رہا ہے. بلکہ آیت اللہ محمود حسین طباطبائی تو فرماتے تھے اس کو لکھ کر کہیں گھر میں لگانا چاہیے کہ گاہے بگاہے اس پہ نگاہ پڑے کہ میرا ایک ایک عمل ہر وقت اللہ کی نگاہ میں. تو ہر حال میں خدا یاد رہنا چاہیے, ہر حال میں خدا یاد رہنا چاہیے. اور واقعتاً علم دیکھیے ایک ایسی چیز ہے کہ کہا جاتا ہے کہ آج تک کبھی کسی نے علم کی وجہ سے دعوی خدا ہی نہیں کیا, کہ جہالت کے سر چشمے ہیں سارے, ورنہ علم کے اندر ایک جو ہے جو خصوصیت ہے وہ یہ. اور کوشش یہ بھی کرنی ہے کہ دوسروں سے علم کو حاصل کر کے اپنے اندر منتقل کرنا ہے, کیونکہ دوسرا جو ہے وہ اپنے تمام سینکڑوں گھنٹوں کا جو ایکسٹریکٹ ہے, جو اس نے محنت کی ہوتی وہ آپ کو مہیا کر دیتا ہے. تو اس سے جب علم حاصل کرنے کی اس لحاظ سے بہت تاکید ہے کہ آدمی خود اتنا پڑھ کے بعض اوقات حاصل نہیں کر پاتا کہ اتنا درس سے اس کو حاصل ہو جاتا ہے. اور اس علم کے اوپر دیکھیے اگر عمل نہ کیا جائے تو اس کی مثال بالکل اس گدھے کی سی ہو جاتی ہے, کما سل الحمار یحمل اسفارا, کہ جس کے اوپر ایک لحاظ سے سمجھیں آپ کہ اس گدھے کے اوپر کتابیں لاد دی گئیں. یہ عمل صرف ہے جو اس کو انسان بنائے گا, ورنہ اس میں اور کتابیں لدے ہوئے گدھے کے اندر کوئی فرق نہیں. دیکھیے اب تک جتنی بھی چیزیں ایسی ہیں, ہمیشہ اپنے آپ کو اچھی نیتوں کا آپ کو عادی بنانا ہے, اچھی نیتیں کرنی ہیں. اچھی نیتیں کرنے کے بعد آپ کو جو ہے وہ کوشش یہ کرنا ہے کہ اپنے آپ کو ان نیتوں کو ارادوں کے اندر تبدیل کریں, نیتوں کو ارادوں کے اندر تبدیل کرنا یہ بھی بہت ضروری ہے. تو جب نیتیں ارادے کے اندر تبدیل ہو جائیں گی تو پھر اصلاً وہ نورانیت آپ کے اندر جو ہے وہ پیدا ہو جائے گی. جتنی چیزیں ان تین درسوں کے اندر جو ہے بیان ہوئیں, کوشش کریں کہ آپ کے ان چیزوں کو عمل کریں ان کے اوپر, اور تو آپ واقعی دیکھیں گے علم بھی مسلسل آپ کو حاصل ہوگا اور اس کے بعد نورانیت علم بھی آپ کے اندر آتی جائے گی. چند مثالیں اس وجہ سے ایسی سب بیان کی کچھ علماء کی کہ ان لوگوں نے علم کے اندر جافشانی کے ساتھ ساتھ دیگر کچھ ایسی خصوصیات بھی اپنے اندر پیدا کی تھی جس سے یہ نمایاں مقام پا گئے. ورنہ تو ہزاروں لاکھوں لوگ ہیں جو اس فیلڈ کے اندر آگے جاتے ہیں لیکن آپ نے دیکھا کہ وہ اتنا کوئی عام طرح سے پھر رہ جاتے ہیں، کوئی بہت بڑے مقام تک نہیں پہنچتے. تو ہم نے اس میں کچھ ایکسٹرا آرڈنری طریقے بھی ذکر کیے ہیں، جیسے نماز جعفر تیار، روزانہ ایک مرتبہ ایک پارا روزانہ تلاوت کرنا، علم فقہ کو جو ہے خصوصیت کے ساتھ جو ہے وہ احکامات دین کا علم حاصل کرنا، والدین کو خصوصیت کے ساتھ جو ہے وہ اپنی نیکی اور احسان کا وہ بنانا مرکز، حتیٰ کہ دنیا سے انتقال بھی کر گئے ہوں تب بھی ان کو راضی اور خوش رکھنا، تو عالم آخرت سے ان کی دعائیں آپ کی شامل حال ہوں گی، چیزوں میں نورانیت پیدا ہوگی، برکتیں آئیں گی. تو یہ تمام چیزیں مل ملا کے پورا ایک پیکیج ہے، ان میں سے کسی بھی چیز کو چھوڑا نہیں جا سکتا. نیکیوں کے تمام اور زیادہ سے زیادہ نیکیاں کرنے کی کوشش کریں گے، آپ انشاءاللہ دیکھیں گی کہ بہت جلدی آپ کو اپنے اندر ایک نمایاں تبدیلی محسوس ہوگی. دوسروں کو تو احساس ہونا ہو، آپ کو خود احساس ہونے لگے گا کہ ایک خاص نورانیت میرے اندر آ رہی. تو اس کو تو جتنا بھی اس موضوع کو چاہتے مزید بڑھا سکتے تھے، لیکن نہیں، آج ہر صورت میں اس کو ختم کرنا تھا تاکہ اگلی بار سے کسی نئے موضوع کا انتخاب کیا جا سکے. وصلی اللہ علی محمد وآلہ الطیبین الطاہرین.